على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي جنتي سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو سورۃ الفجر کی تفسیر پچھلے کئی ہفتوں سے ہماری چل رہی ہے شروع میں بتایا تھا کہ اس میں بہت ساری تفصیل ہے اور معارف و مسائل میں بھی ہے اور خلاصہ تفسیر میں بھی اچھی خاصی اس کے اندر تفصیل موجود تھی جبکہ دوسری صورتوں کے اندر خلاصہ تفسیر نسبتاً بہت مختصر ہوتا ہے لیکن آپ نے دیکھا کہ اس میں کافی تفصیل تھی تو اس میں باتیں تو بہت ساری ڈسکس ہوئی ہیں سمری کرنے جائیں گے تو اس میں بھی اچھا خاصا ٹائم لگ جاتا ہے تو اس وجہ سے ہم پیج نمبر 744 سے ہی شروع کرتے ہیں جہاں پہ ہم نے پچھلے ہفتے کلاس کو روکا تھا پیج نمبر 744 میں راویہ مرضیہ اس کی تشریح میں حضرت نے لکھا تھا کہ یہ جو نفس ہوتا ہے یہ راضی بھی ہوتا ہے اور مرضی بھی ہوتا ہے یعنی اسم فاعل راضیون کے جو کہ رضا والا فعل کرتا ہے تو وہ ہوتا ہے راضی راضیون ٹھیک ہے جیسے فاعلن ضاربن اسی طرح راضیون اور اسی کا اسم مفعول مرضیون ہے ٹھیک ہے یعنی جس سے راضی ہوا جاتا ہے وہ مرضیون کہلاتا ہے یہ اسم مفعول کا صیغہ ہے تو یہ جو نفس ہوتا ہے اللہ تعالیٰ سے لکھتے ہیں کہ اس کے تکوینی اور تشریعی احکام پر راضی ہے تکوینی احکام کی تشریح پچھلی کلاس کے اندر ہم نے کر دی تھی اگر کسی کو کوئی بات سمجھ میں نہ آئی تو پوچھ لے کہ تکوینی احکام کیا ہوتے ہیں ٹھیک ہے اور تشریعی احکام کیا ہوتے ہیں یہ بھی تو لفظ سے ہی زیادہ ظاہر ہے کہ شریعت کے اندر جو اللہ تعالیٰ کی طرف سے احکامات دیے جاتے ہیں کہ جن کے اوپر جب بندہ عمل کرتا ہے تو اس کی زندگی میں ایک اچھا اثر پیدا ہوتا ہے اور اس کے نام اعمال کے اندر ثواب لکھا جاتا ہے جس کے نتیجے میں آخرت میں اس کو اچھا اجر ملے گا اور اگر برا عمل کر یعنی اس تشریعی حکم کی خلاف ورزی کرتا ہے تو اس کے نام اعمال کے اندر ایک گناہ لکھا جاتا ہے اور اس کی وجہ سے اس کی زندگی میں برے اثرات یعنی اسی دنیا کی زندگی میں برے اثرات پیدا ہوتے ہیں اور آخرت کے اندر اس کو اس کی سزا ملے گی اگر اس نے توبہ نہیں کری تو یہ تشریعی احکام ہوتے ہیں تو یہ شریعت لفظ شرع سے نکلا اور اسی طرح تکوین کا لفظ جو ہے وہ کانا یکونو کونن سے نکلا کون کا مطلب ہوتا ہے ہونا تو اللہ تعالیٰ حکم فرماتے ہیں کن فیکن وہ ہو جاتا ہے ٹھیک ہے تو وہ احکامات تکوینی ہوتے ہیں اور اس کے اندر تشریعی احکامات کا ماننا یا نہ ماننا اس کا عمل دخل نہیں ہوتا بلکہ وہ اللہ کا حکم ہوتا ہے کسی نے شریعت کو مانا پھر بھی اس کے ساتھ کوئی آزمائش آ گئی کوئی پریشانی آ گئی ٹھیک ہے تو اس کو کہتے ہیں کہ جی یہ تکوینی عمل تھا یہ تکوینی بات تھی یہ تو ہونی ہی تھی ٹھیک ہے یہ کلیئر ہے سب کو تکوینی کیا چیز ہوتی ہے تو جو چیز ہونی ہی تھی ٹھیک ہے اس میں ہمارے فعل کا کوئی عمل دخل نہیں تھا تو یہ جو نفس ہوتا ہے نا راضی اور مرضی تو یہ ان سے بھی راضی ہوتا ہے جس میں کہ اس کو کوئی اپنی غلطی نظر نہیں آ رہی ہوتی پھر بھی اس کے اوپر ایک مصیبت آ جاتی ہے تو یہ اس سے بھی راضی ہوتا ہے اور ہمارا معاملہ یہ ہے کہ ہم شریعت کی خلاف ورزی کرتے ہیں اور اس کے نتیجے میں جو ہمارے اوپر برائی آتی ہے ہم اس پہ بھی راضی نہیں ہوتے یا ہم اس کو بھی تسلیم نہیں کرتے کہ جی یہ تو میرے اپنے ہاتھوں کی ہوئی کمائی تھی تو میرے اوپر تو یہ مصیبت آنی ہی تھی ہم تو اس پر بھی راضی نہیں ہوتے ہم اس کے اوپر بھی جو ہے وہ لڑنے لگ جاتے ہیں ہم اس کا انکار کرنا شروع ہو جاتے ہیں اور اپنے آپ کو جسٹیفائی کرنا شروع ہو جاتے ہیں ٹھیک ہے تو ہم کیسے راضی مرضی ہو جائیں گے ٹھیک ہے ہم تو نہیں مرضی اور راضی ہو سکتے نا اس لیے کہ ہم تو یعنی ڈیزرونگ کا بھی انکار کرتے ہیں اور یہ جو ہے جو کہ راضی مرضی ہوتا ہے یہ بظاہر انڈیزرونگ جو چیزیں ہوتی ہیں یعنی تکوینی اعمال یہ ان پر بھی راضی ہوتا ہے ٹھیک ہے تو یہ بڑا فرق ہے بہت بڑا فرق ہے جس فرق کو آج شیطان نے ہماری نگاہوں سے اوجھل کر دیا ہے کیونکہ ہم تشریعی احکام کے اوپر भी राजी नहीं होते और उसके बावजूद हम अपने आप को नफ्स मुतमईन ना समझते हैं। ठीक है, ये इस दौर का अलमिया है, ये इस दौर का अलमिया है। ठीक है, जिसको दूसरे अल्फाज में खुद पसंदी और तकबर का अलमिया कहते हैं। अल्लाह ताला भी इससे राजी है क्योंकि बंदे का अल्लाह ताला की तकदीरी अहकाम पर राजी होना ही उसकी अलामत है कि अल्लाह ताला इससे राजी है। जैसे कि आपने सुना ही होगा मशायख के बयानात में कि मूसा अलैहिस्सलाम से लोगों ने पूछा कि जी आप अल्लाह ताला से जाके बात करते हैं, तो आप अल्लाह से पूछेगा कि क्या अल्लाह हमसे राजी है कि नहीं है। तो मूसा अलैहिस्सलाम ने कोहे तूर पर जाके अल्लाह से पूछा कि बंदे पूछ रहे हैं कि आप हमसे राजी हैं कि नहीं। तो अल्लाह ताला ने जवाब दिया कि बंदों को कह दो कि ये तो बड़ा आसान है मालूम करना कि मैं राजी हूं कि नहीं। वो अपने दिल में झांक कर देखें कि क्या वो मुझसे राजी हैं कि नहीं। अगर वो मुझसे राजी हैं यानी मेरे तशरीई अहकाम पर राजी हैं और मेरे तकवीनी अहकाम पर राजी हैं, ठीक है, अगर वो राजी हैं इन दोनों के ऊपर तो मैं भी उनसे राजी हूं, और अगर वो नहीं राजी हैं, तकवीनी अहकाम पर भी राजी नहीं है और तशरीई पर भी राजी नहीं है यानी हुक्मों की खिलाफ वर्जी करते हैं, तो मैं उनसे राजी नहीं हूं। और लॉज ऑफ नेचर ऑफ दिस वर्ल्ड वर्किंग एज पर तकवीनी अहकाम, जी लॉज ऑफ नेचर भी वही होती है जो कि अल्लाह ताला के हुक्म कुन कुन से होती है। तो सब कुछ जो है वो कि जी ये जो बॉयंसी प्रिंसिपल है कि उसके अंदर बोट इस तरीके से तैरती है कि जब उसके अपना जो ये जो भी इसके प्रिंसिपल है फिजिक्स के अंदर पढ़े थे ये सारी चीजें, तो वो जब उसका क्या कहते हैं जी उसके अंदर कंटेंट वेट जो होता है वो ओवरऑल उसके मास से जो है वो कम होता है, तो फिर बोट तैरना शुरू हो जाती है, वो नहीं डूबती। लेकिन अगर ये वेट बढ़ जाता है तो वो बोट डूब जाती है। तो ये एक फिजिकल लॉ ऑफ नेचर है, ठीक है ना। ये लॉ ऑफ नेचर कहाँ से आई, उल्टी क्यों नहीं हो गई ये लॉ ऑफ नेचर, ठीक है, ये अल्लाह के हुक्म से है। ठीक है, उसी तरीके से उड़ने के लिए जो उसूल अल्लाह ताला ने बनाए हैं कि उन उसूलों को जो भी फॉलो करेगा, चाहे वो कोई ग्लाइडर हो, चाहे वो कोई परिंदा हो, ठीक है, चाहे वो कोई इंसान हो, आजकल जो ऐसी सेल्फ फ्लाइंग किस्म के चीजें बन गई हैं, तो जो भी उन उसूलों को फॉलो करेगा वो उड़ेगा और जो नहीं फॉलो करेगा वो नहीं उड़ सकता। ठीक है, तो ये लॉ ऑफ ग्रेविटी ये क्या है, ये सब का सब तकवीनी हुक्म है अल्लाह ताला का। तो अल्लाह ताला से राजी, अगर अल्लाह ताला से राजी ना होता तो उसको रजा बिल कजा की तौफीक ही ना होती। तो ये रजा बिल कजा की तौफीक कैसे होती है कि जब हम राजी होते हैं यानी हम अल्लाह के अहकामात के ऊपर राजी हो जाते हैं, ठीक है, तो उसके बाद फिर अल्लाह ताला जो है ना वो हमें मजीद रजा की तौफीक देता है और ये हमारे इख्तियार के नतीजे में होता है। ठीक है, तो ये जो तौफीक का मामला होता है ये तौफीक जो है वो हमारे इख्तियार के नतीजे में अल्लाह ताला ने रखी है कि हमें तौफीक देते हैं कि हम यानी मजीद रजा हमारी इंक्रीज होती रहे। तो फिर जब मजीद रजा हमारी इंक्रीज होती रहती है तो अल्लाह ताला की रजा भी इसके साथ साथ शामिल हाल होती है, यानी एक हैंड इन हैंड चलता रहता है मामला सारा का सारा। ये नफ्स अपनी मौत के वक्त मौत पर भी राजी और खुश होता है। हजरत उबादा इब्ने सामित रज़ी अल्लाह अन्हु की हदीस में कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मन अहब्बा लिका अल्लाही अहब्बा अल्लाही अहब्बा अल्लाहु लिकाईही लिकाअहु, ठीक है, कि अल्लाह मोहब्बत करता है उसकी लिका यानी उसकी उसकी मुलाकात से। व मन करिहा लिका अल्लाही करिहा अल्लाहु लिकाअहु, और जो अल्लाह ताला से मुलाकात से कराहियत करता है तो अल्लाह ताला भी उससे मुलाकात से कराहियत करता है। ठीक है, तो यह हदीस सुनकर हज़रत सिद्दीक़ा आयशा रज़ियल्लाहु अन्हा ने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि अल्लाह से मिलना तो मौत ही के जरिए हो सकता है, लेकिन मौत तो हमें या किसी को भी पसंद नहीं है। आप ने फरमाया कि यह बात नहीं, हकीकत यह है कि मोमिन को मौत के वक्त फरिश्तों के जरिए अल्लाह की रजा और जन्नत की बशारत दे दी जाती है जिसको सुनकर उसको मौत ज्यादा महबूब हो जाती है। इसी तरह काफिर को मौत के वक्त अजाब और सजा सामने कर दी जाती है इसलिए उसको उस वक्त मौत से बढ़कर कोई चीज बुरी और मकरूह मालूम नहीं होती। खुलासा यह है कि मौत की मोहब्बत या कराहियत उस वक्त इस वक्त की मोतबर नहीं, ये इस वक्त है, इस वक्त की मोतबर नहीं बल्कि नजा रूह के वक्त यानी जब रूह छोड़ रही होती है, नजा यंजाउ निकलना छोड़ रही होती है बदन को, तो उसके वक्त जो मरने और अल्लाह से मिलने पर राजी है अल्लाह भी उससे राजी। यही मफहूम है राजियतम मर्जिया का। तौफीक किसे कहते हैं, अक्सर लोग कहते हैं कि अल्लाह तौफीक दे तो नमाज पढ़ूंगा। माशाल्लाह, हाँ ये लोग कहते थे जाहिर है, लेकिन तौफीक कहते हैं कि जब इंसान اپنے اختیار کو، جو اللہ تعالیٰ نے اس کی عقل کو اختیار دیا ہے، تو اس اختیار کو اللہ تعالیٰ کی مرضی کے مطابق استعمال کرتا ہے، ٹھیک ہے؟ یعنی مان لیتا ہے اللہ تعالیٰ کو، اور اللہ تعالیٰ کے جتنے غیبی علوم ہیں جو کہ اللہ تعالیٰ نے نبیوں کے ذریعے سے ہم تک پہنچائے، ٹھیک ہے؟ یعنی رسالت پر جب کوئی ایمان لے آتا ہے، ٹھیک ہے، رسالت کو مان لیتا ہے، رسول کی باتوں کو مان لیتا ہے، ٹھیک ہے، یہ کہتے ہیں ماننا، ٹھیک ہے؟ جیسے پچھلے دنوں اگر آپ نے بیان اٹینڈ کیا ہو یا سنا ہو، تو ساجد نے سمجھایا تھا کہ ایمان بنیاد ہے، ٹھیک ہے؟ ایک عمارت کی بنیاد وہ زمین سے نیچے ہوتی ہے، ٹھیک ہے، وہ پوشیدہ ہوتی ہے، ٹھیک ہے، لیکن اس بنیاد کی بھی ایک بنیاد ہوتی ہے، ٹھیک ہے نا؟ یعنی ایک بہت بڑا گڑھا ہوتا ہے، اس کے اندر آپ فاؤنڈیشن بناتے ہیں کسی عمارت کی، لیکن اس گڑھے کی بھی ایک تو ڈیپتھ بھی تو ہوتی ہے نا، ٹھیک ہے؟ یعنی وہ گڑھا کہیں نہ کہیں جا کے ختم تو ہوتا ہے نا، کہیں نہ کہیں تو زمین ہوتی ہے نا، ٹھیک ہے؟ جس زمین پر وہ فاؤنڈیشن آپ ڈالتے ہیں، یعنی کیا پلنتھ کہتے ہیں نا اس کو، پلنتھ ڈالنا، رائٹ؟ تو یہ جو زمین ہے نا، جو سب سے نیچے جو بنیاد ہے، جس کے اوپر اس بلڈنگ کی بنیاد ڈالی جا رہی ہے، یہ سب سے نیچے والی بنیاد کیا ہے؟ یہ ہے رسالت، ٹھیک ہے؟ رسالت پر ایمان، اس لیے کہ اللہ کے بارے میں ہمیں کس نے بتایا؟ ٹھیک ہے، اللہ کے بارے میں ہمیں رسول نے بتایا، فرشتوں کے بارے میں کس نے بتایا؟ رسول نے بتایا، آسمانی کتابوں کے بارے میں کس نے بتایا؟ رسول نے بتایا، قدر کے بارے میں ہمیں کس نے بتایا؟ رسول نے بتایا، قیامت کے بارے میں ہمیں کس نے بتایا؟ رسول نے بتایا، ٹھیک ہے نا؟ سب کچھ تو رسول نے بتایا نا، تو رسول پر ایمان اصل بنیاد ہے، ٹھیک ہے؟ تو جو رسول کی بات مان لیتا ہے، تو پھر اس کے بعد پھر اللہ تعالیٰ اس کو اعمال کی توفیق دیتے ہیں، ٹھیک ہے، کہ اب یہ عمل کرو، یہ عمل کرو، ٹھیک ہے، جو بھی یعنی نیکی کے اعمال ہوتے ہیں۔ تو مسئلہ یہ ہے کہ یہ جو لوگ کہتے ہیں نا کہ جب اللہ توفیق دے گا تو میں نماز پڑھوں گا، ٹھیک ہے، تو یہ اصل میں جو ہے نا، یہ رسول کی بات ماننے سے انکار کر رہے ہوتے ہیں، ٹھیک ہے، رسول کی بات ماننے سے انکار کر رہے ہوتے ہیں کہ جی جب وہ کہے گا، جب وہ توفیق دے گا تو میں پڑھوں گا نا، تو یہاں پر وہ توفیق کو اطاعت سے کانٹراڈکٹ کر رہے ہوتے ہیں، ٹھیک ہے، کنفیوز کر رہے ہوتے ہیں یا کانٹراڈکٹ کر رہے ہوتے ہیں، اصل میں ان کو کرنی تھی اطاعت، ٹھیک ہے، اطاعت کرنی تھی، اور اطاعت کے لیے یہ تیار نہیں ہوتے، ٹھیک ہے، تو چونکہ یہ اطاعت کے لیے تیار نہیں ہوتے نا، اس وجہ سے ان کو اللہ تعالیٰ کی، یعنی اللہ تعالیٰ کی طرف سے نماز پڑھنے کی توفیق نہیں ملتی، ٹھیک ہے نا؟ تو ایک ان ون وے وہ صحیح کہہ رہے ہیں، زبانی طور پر تو وہ صحیح کہہ رہے ہیں، ظاہری طور پر وہ بات صحیح کہہ رہے ہیں کہ جی ہمیں توفیق مل ہی نہیں رہی تو ہم نماز کیسے پڑھیں، ٹھیک ہے، لیکن یہ توفیق ان کو ملے گی کب؟ یہ ملے گی جب وہ بات مانیں گے، ٹھیک ہے، اطاعت کریں گے، تو اطاعت جب تک نہیں کریں گے نا، اس وقت تک ان کو توفیق نہیں ملنی شروع ہوگی، ٹھیک ہے۔ ایک منٹ، کسی نے پرائیویٹ چیٹ میں لکھا ہے تو میں ان کو میسج پڑھ لوں، پرہیپس وسائل آر اویلیبل اینڈ دی پرسن ایکٹس آؤٹ آف ہز ول، ایفرٹس ٹو فلفل دا آؤٹ آف ہز ول اور ایفرٹ ٹو فلفل دی کمانڈ آف اللہ، اے پوسیبل ڈیفینیشن آف توفیق۔ وسائل آر اویلیبل یعنی میڈ اویلیبل، یہ بھی آپ کہہ سکتے ہیں کہ توفیق کی ایک میتھڈالوجی یا ون وے اللہ تعالیٰ گیوز توفیق از دیٹ اٹ میکس دا ریسورسز اویلیبل ٹو ڈو اے سرٹن ایکشن، ٹھیک ہے، لیکن اٹس ناٹ جسٹ دیٹ کہ اللہ تعالیٰ ریسورسز اویلیبل کر دیتا ہے اور اس کے باوجود آپ عمل نہیں کرتے، ایسا بھی تو ہو سکتا ہے نا کہ اللہ نے ریسورسز ساری آپ کے سامنے کر دی ہیں لیکن آپ پھر بھی عمل نہیں کر رہے ہیں، تو اس کو کیا کہیں گے؟ اس کو یہ کہیں گے کہ اللہ نے توفیق دی لیکن آپ نے پھر بھی عمل نہیں کیا؟ نہیں، اس کو یہ نہیں کہیں گے، بلکہ اس کو کہیں گے کہ آپ کو ابھی بھی توفیق نہیں ہے، ٹھیک ہے، تو جو ریسورسز آپ کو ملے ہیں نا، یہ توفیق نہیں ہے، ٹھیک ہے، بیکاز ریسورسز جو ہے نا اس شکل میں کیا بن گئے آپ کے لیے؟ یہ ریسورسز آپ کے لیے آزمائش بن گئے، ٹھیک ہے، بیکاز having those resources available you are still not acting, you are still not utilizing them, ٹھیک ہے نا، تو یہ تو آپ کی آزمائش تھی، اصل میں یہ توفیق نہیں تھی، یہ آزمائش تھی جس آزمائش میں آپ فیل ہو گئے، ٹھیک ہے، کیونکہ آپ نے عمل نہیں کیا، ٹھیک ہے، تو بیسیکلی جو ہے نا اصل مسئلہ سارا کا سارا یہی ہے کہ اٹ آل بوائلز ڈاؤن ٹو اطاعت، ٹھیک ہے، دا ہول آف دین از ایکچولی اطاعت، ٹھیک ہے، یہ مسئلہ سارا یعنی پورا آپ کہیں جو کچھ اٹھا کے دیکھ لیں، آپ پاکستانی یعنی बजाय पाकिस्तानी इलेक्शंस कहाँ एक दूसरे कोने पर, राइट, वन एक्सट्रीम एंड दीन और ये अताअत और तौफीक और रूहानियत और ये सब जिस समझ लगता है ये सब दूसरी एक्सट्रीम है, ठीक है? नो, इट्स नॉट लाइक दैट, ठीक है? एवरीथिंग गोज हैंड इन हैंड, एवरीथिंग इज एंटैंगल्ड, ठीक है? सब कुछ आपस में जुड़ा हुआ है, इट ऑल बॉइल्स डाउन टू अताअत, ठीक है? तो सब कुछ जो है ना ये अताअत है असल में, और ये नुक्ता जो है बस ये नुक्ता इतना आसान नहीं है, यानी समझ में भी ये आना और समझ में आकर के फिर उसको मान लेना कि अच्छा दीन तो अताअत का नाम होता है, ये बड़ा मुश्किल काम है। तो फिर वही, फिर जब दीन में से अताअत निकाल ली जाती है तो फिर दीन के अंदर वही बच जाते हैं, अमाल बच जाते हैं कि जी अमाल करो अमाल करो अमाल करो और वजीफे पढ़ो और यानी इबादतें करो और सब कुछ बच जाता है, फिर उसके अंदर अताअत खत्म हो जाती है उसके अंदर से। तो असल तो अताअत थी, अताअत की बेसिस पर बात आगे बढ़ती है, लेकिन आप उसी को निकाल दें फिर बहरहाल। खैर, अताअत भी जो है वो ऐसा नहीं है कि जी अताअत को हम निकाल देते हैं, असल में इस पॉइंट सिर्फ इतना सा है कि हम अताअत का पॉइंटर चेंज कर देते हैं और कोई मसला नहीं है। जो हम इतना तफसील से बात कर रहे हैं ना आजकल नफ्स के ऊपर और दिल के ऊपर और लॉबीज के ऊपर और प्रेसिडेंट साहब के ऊपर, ये सारी बातें क्या कर रहे हैं, ठीक है? तो ये सारी की सारी बातें यही है कि अताअत तो इंसान ने करनी ही है, इट्स नॉट इवन दैट कि अताअत हम करते नहीं है, ठीक है? इट्स नॉट दैट, असल में तो हम अताअत करते हैं, फर्क सिर्फ ये है कि हम किसकी अताअत करते हैं, ठीक है? हम दिल की अताअत करते हैं या हम नफ्स की अताअत करते हैं, ठीक है? हम अल्लाह वालों की अताअत करते हैं बिकॉज दिल हमारा कमजोर होता है, तो कमजोर दिल होता है तो कमजोर दिल खुद तो कुछ नहीं कर सकता, ठीक है? लेकिन जो इस दिल की सप्लाई लाइन है, राइट, जो इस दिल के के मददगार हैं, जो अल्लाह ताला ने जो इसके जो सपोर्टर्स एक्सटर्नल सपोर्टर्स दिए हैं, ठीक है? तो उन एक्सटर्नल सपोर्टर्स की बात माननी होती है, ठीक है? जब उन एक्सटर्नल सपोर्टर्स की बात मानते हैं ना तो फिर उसके नतीजे में दिल भी मजबूत होना शुरू हो जाता है, फिर दिल स्टेबल हो जाता है कि फिर इंसान को एक्सटर्नल सपोर्टर्स की हर वक्त कनेक्शन की जरूरत ही नहीं रहती। दिल इटसेल्फ यानी आपके लोकल रिसोर्सेज इतने डेवलप हो गए, लोकल आपका आपके फोर्स इतनी डेवलप हो गई कि अब आपको एक्सटर्नल कनेक्शन की इतनी जरूरत नहीं रही है, ठीक है? लेकिन शुरू में तो एक्सटर्नल कनेक्शन ही के बलबूते पर सारा काम चल रहा होता है। तो ये एक्सटर्नल कनेक्शन क्या है, ये अल्लाह वाले होते हैं, ये मशायख होते हैं, ये उलमाए हक होते हैं, ठीक है? तो उनकी अताअत करें, अगर उनकी अताअत नहीं करेंगे तो फिर शैतान की अताअत तो चली रही है मुस्तकिल, क्योंकि नफ्स जो है वो तो बाई डिफॉल्ट, ठीक है, वो बाई डिफॉल्ट जो होता है वो मनमर्जी का मालिक होता है, ठीक है? उसके लिए आपको कुछ उसको फीड नहीं करना पड़ता, फिर आप पैदा हुए हैं, अब आपको नफ्स को जो है वो अगर आप खूब फीड करेंगे तब नफ्स जो है वो ताकतवर होगा। नफ्स तो बचपन से ही ताकतवर होता है, बच्चे को नहीं देखते कैसे जिद करता है वो, ठीक है? तो वो बचपन से बाय डिफॉल्ट ही ताकतवर होता है, और शैतान जो है वो बड़ी आसानी से फिर उसको अपने आप जब भी देखें, अक्सर बच्चों के साथ मामला ये होता है कि यानी वो वन वे और दी अदर जो है ना वो नेकी से जान चुराते हैं, ठीक है? नेकी से जान चुराते हैं और बुरी चीजें जो है वो उनको अट्रैक्ट कर लेती हैं, ठीक है? तो वो ऐसा क्यों होता है भाई? बच्चा तो मासूम है, बच्चे के ऊपर तो अभी तक कोई शरी अहकाम भी नहीं हुए कि उसके दिल के ऊपर जो है वो गुनाह के दाग लगने शुरू हो गए, इस वजह से जी वो अब नेकी नहीं करना चाहता, ठीक है? इस वजह से जो है वो गुनाह की तरफ अट्रैक्टेड हो जाता है, ठीक है? अभी तो उसके दिल के ऊपर काले दाग लगने शुरू ही नहीं हुए, तो फिर वो क्यों इस तरह का मामला कर रहा है, ठीक है? इसलिए कि बच्चा जो है ना उसकी अल्लाह तआला उसकी उसका यानी बाय नेचर उसका जो वो है नफ्स जो है ना वो बाय नेचर स्ट्रांग है, यानी वो बाय डिफॉल्ट जिसका लफ्ज इस्तेमाल जो लफ्ज इस्तेमाल करते हैं वो बाय डिफॉल्ट स्ट्रांग ही होता है, ठीक है? तो उसको तरबियत देनी पड़ती है, तरबियत दे करके ना बच्चे का नफ्स को काबू करना पड़ता है, उसके दिल को स्ट्रांग करना पड़ता है, ठीक है? इंसान के बच्चे के ये अल्लाह ताला ने प्रॉपर्टी बनाई, वो बगैर तरबियत के नहीं इंसान बन सकता, ठीक है? तो फरमाया कि जी अच्छा, ये मौत की बात हो रही थी पिछले हफ्ते, आपको ये पॉइंटर देकर के क्लास खत्म करी थी कि मौत के बारे में बड़ी कंफ्यूजिंग सिचुएशन लगती है कि जी मौत की मोहब्बत है भी और नहीं भी है और कब नहीं है। तो ये भी थोड़ा सा एक थोड़ी सी कॉम्प्लिकेटेड सिचुएशन बन जाती है कि जी मौत की मोहब्बत तो होती है ईमान वाले के दिल में, तो फिर यहाँ पर हजरत आयशा सिद्दीका ने एक बात अनहा ने एक बात फरमाई और नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसको डिनाई भी नहीं किया कि नहीं आयशा तुम गलत कह रही हो, ऐसा तो नहीं होता, ठीक है, मोमिन के दिल में तो मोहब्बत होती है, ठीक है, तो फिर इस को एक्सप्लेन करने की जरूरत पड़ती है कि भाई ये पैरेंट कॉन्ट्रडिक्शन क्या है, ठीक है। तो ये कॉन्ट्रडिक्शन जो है ना वो इसी तरह से एक्सप्लेन कर सकते हैं कि जो अल्लाह वाले होते हैं यानी अल्लाह से जुड़ करके जिंदगी गुजारते हैं, तो उनके दिल में अल्लाह ताला की मुलाकात की तमन्ना जो है वो दौरान जिंदगी भी होती है, ठीक है, दौरान जिंदगी भी अल्लाह ताला से मुलाकात की तमन्ना उनकी होती है, ठीक है। लेकिन ऐसी नहीं होती है कि बस वो अपने आप को जान से मार दें, ठीक है, और जो है ना कोई बहाने से जो है वो अल्लाह ताला से मुलाकात के लिए अपने आप को कत्ल करवा दें, ऐसा नहीं होता, ठीक है। इसलिए कि दो बातें होती हैं, एक बात तो ये होती है कि एक तो उनके दिल में तमन्ना होती है ना अल्लाह से मुलाकात की, ठीक है, लेकिन साथ साथ अल्लाह की खशियत भी तो होती है ना, इसलिए कि अल्लाह ताला दोस्त तो होता है अल्लाह वालों का, लेकिन ये दोस्ती जो है ना ये इक्वल लेवल की दोस्ती नहीं होती, ठीक है, कि जो बंदा है वो जिस लेवल पर है उसी लेवल पर अल्लाह भी है। जैसे कि हम आपस में जो दोस्तियां होती हैं तो वो इक्वल यानी पेयर लेवल की दोस्तियां होती हैं, अल्लाह के साथ तो ये दोस्ती नहीं है ना, अल्लाह ताला के साथ तो बहुत डिफरेंट यानी लेवल्स का बहुत डिफरेंस है, अल्लाह ताला तो बहुत बड़े हैं, सबसे बड़े हैं, और मोमिन बंदा जितना अल्लाह ताला की मार्फत उसको हासिल होती है वो उतना ही अपने आप को अल्लाह से छोटा मजीद छोटा और छोटा और छोटा, राइट, अपने आप को छोटे से छोटा समझना शुरू हो जाता है, ठीक है। तो अब इतना छोटा हो और इतने बड़े की मुलाकात, ठीक है, तो उससे फिर ना एक दिल में खशियत भी होती है, खौफ भी होता है कि भाई कहीं ऐसा मैंने कोई अमल ना कर दिया हो कि मैं अल्लाह ताला से मिलूं और अल्लाह ताला जो है वो मेरे ऊपर नाराज हो जाए, ठीक है, और मेरे अमाल जो है वो कबूल ना हो, ठीक है। तो ये खशियत जो है वो एक मोमिन के अंदर हमेशा रहती है, जिसकी वजह से ना वो जिंदगी को हमेशा गनीमत समझता रहता है कि जितनी और जिंदगी मिल जाए मैं अपने गुनाहों से और तौबा कर लूं और नेकी के और अमाल कर लूं, अपने रब को और राजी कर लूं, तो वो जिंदगी को गनीमत समझ रहा होता है, ठीक है। इस इसी वजह से ये जो शहादत का मर्तबा है ना, शहादत वाला जो काम है, ठीक है, इसके इतने फजाइल क्यों बयान करने पड़े सहाबा कराम के लिए, ठीक है। सहाबा कराम को अगर को अल्लाह ताला से इतनी मोहब्बत थी, बेशक थी, इसमें कोई शक नहीं है, ठीक है, लेकिन अपने आप को मरवाने के लिए इतने फजाइल मैदान जंग में, ठीक है, कि जब मरोगे तो तुम्हारे सारे गुनाह माफ हो जाएंगे, ठीक है, तुम्हारे जो है वो यानी गारंटीड जो है वो तुम्हें जन्नत मिल जाएगी, और कुरान के अंदर इसके ऊपर आयात नाजिल हुई कि जी उनको जो है मुर्दा ना कहो, वो जिंदा है और उनको रिस्क भी मिलता है अल्लाह ताला की तरफ से, ठीक है। इतने फजाइल क्यों, ताकि ये जो खशियत वाला एक डर है ना, ये डर खत्म हो जाए, ये इसको ओवर पावर कर जाए, ठीक है, और बंदा जो है वो अपनी जान देने के लिए तैयार, जान देना होना तो फिर मुझे परवाह नहीं करनी चाहिए इन सब चीजों, ठीक है ना। तो इस खौफ को ओवर पावर करने के लिए कह सकते हैं कि जी इतने शहादत के इतने फजाइल बयान करवाए। ठीक है ना, और ये जो कि इनको भी रोकती है, ठीक है, मोमिन को भी रोकती है, उसकी क्या रीजन हो, रीजन तो आपको बताई नहीं, मैंने खुद नहीं सुनी थी, अल्लाह ने आपके लिए। अल्लाह शहादत के फजाइल बयान करवाए, रीजन ज्यादा से ज्यादा पहली रीजन बता चुका हूं। अब्दुल रजाक साहब ने अपनों की मोहब्बत जिनके साथ वो रहता है, ठीक है, यानी अहले अयाल की मोहब्बत, ठीक है, अल्लाह का डर, ये पहला रीजन था जो कि आजिज बयान कर चुका है आपके सामने। अब दूसरा रीजन पूछ रहा हूँ जो कि अब्दुल रजाक साहब ने जवाब दिया है, ये है दूसरा रीजन, ठीक है, कि अपनों की जो मोहब्बत, अहलो अयाल की जो मोहब्बत होती है ना, जायज मोहब्बत, ठीक है, अपनी बीवी की मोहब्बत, अपने बच्चों की मोहब्बत, अपने बहन भाइयों की मोहब्बत, ये कोई ईमान के खिलाफ नहीं है, ये बल्कि ये ईमान का हिस्सा है, ठीक है। जायज मोहब्बतें जो के हलाल मोहब्बतें होती हैं, जिनके के जो के सुन्नत से हमें मिलती हैं, क्योंकि ये भी तो सुन्नत ही है ना, और सुन्नत ही तो है असल दीन, सारा दीन ही सुन्नत है, ठीक है। तो बीवी से मोहब्बत करना, जैसे कि नबी सल्लल्लाहु अलैहि वसल्लम मोहब्बत किया करते थे अपनी बीवी से और अपनी बीवियों से, राइट, अपने औलाद से मोहब्बत करना, जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी औलाद से मोहब्बत किया करते थे, ये दीन है, ये कोई दीन के खिलाफ चीज नहीं है। तो इस वजह से जो ईमान वाला होता है ना, उसके दिल में ये मोहब्बत भी शदीद होती है, ठीक है, अल्लाह की मोहब्बत से ज्यादा शदीद नहीं होती, دین سے زیادہ شدید، اللہ کی محبت کا مطلب کیا ہے یہاں پر، دین سے زیادہ شدید نہیں ہوتی، ٹھیک ہے؟ اس وجہ سے وہ بیوی بچوں کی بات حرام کاموں میں نہیں مانتا، لیکن حلال کاموں کے اندر ضرور مانتا ہے، ٹھیک ہے؟ حلال کاموں میں بلکہ خرچ سب سے، آج ہی حدیث کسی نے بھیجی کہ وہ حالانکہ بھائی ایک یہاں بیوی کے اوپر خرچ کرنے کا سوال، ٹھیک ہے؟ تو یعنی اپنے اہل و عیال کے اوپر خرچ کرنے کے الفاظ تو پہلے پڑھے تھے، بیوی والے الفاظ پہلے نہیں پڑھے تھے، آج پتہ نہیں انہوں نے جب بھیج دیا کہیں کوئی غلط بیانی نہ ہو سلیس کا، بیکاز واٹس ایپ میسیجز کا تو کچھ پتہ نہیں ہوتا۔ بہرحال اس میں لکھا ہوا تھا کہ سب سے زیادہ ثواب جو ہے وہ بیوی کے اوپر خرچ کرنے کا، ٹھیک ہے؟ یا آپ اس کو اہل و عیال کے لفظ سے، جو کہ ہم نے پہلے بھی کئی دفعہ سنا ہے، ٹھیک ہے؟ تو اہل و عیال کے اوپر خرچ کرنا حلال طریقوں سے، ٹھیک ہے؟ تو کہنے کا مقصد یہ ہے کہ ایمان والے کو اہل و عیال سے بڑی گہری محبت ہوتی ہے، اور اس کی بڑی دلیل ایک قرآن سے بھی ملتی ہے کہ جب جنت کا اس کو مل جائے گا نا پروانہ کہ جی چلے جاؤ اب تم جنت میں، تمہارا نام اعمال جو ہے وہ نیک اعمال سے زیادہ بھاری ہے، ٹھیک ہے؟ چلے جاؤ جنت میں، تو یہ بھاگ یہ دوڑ نہیں لگا دے گا جنت کی طرف، ٹھیک ہے؟ حالانکہ اس کو دوڑ لگا دینی چاہیے، کیونکہ سب کچھ جو اتنے اس نے اتنی قربانیاں دیں، اتنی تکلیفیں اٹھائیں جس کی خاطر آج وہاں پہ جانے کا اس کو کہا جا رہا ہے، تو اس کو تو نہ، اس کو کہتے ہیں نا آؤ دیکھا نہ تاؤ، اس کو جنت کی طرف دوڑ لگا دینی چاہیے تھی، لیکن کیا کرے گا وہ، اپنے گھر والوں کی طرف مسرورا، اپنے گھر والوں کی طرف پلٹے گا، رائٹ؟ تو اس کو اس وقت بھی اپنے گھر والے یاد آئیں گے، ٹھیک ہے نا؟ تو اتنی تو ہوگی نا اس کے دل کے اندر گھر والوں کی محبت، تو جب اتنی محبت ہے گھر والوں کی تو پھر ان کو اتنے لمبے عرصے کے لیے چھوڑ جانا، ٹھیک ہے، جو کہ موت کا ایک لمبا عرصہ ہے کہ جی قیامت کے اندر پھر جا کر کے ملیں گے گھر والوں سے، ٹھیک ہے؟ تو پھر وہ اس کے لیے جو ہے نا اس کی طبیعت جو ہے، جو کہ نیچرل بات ہے، طبیعی بات ہے، اس کے لیے تیار نہیں ہوتی ہے، ٹھیک ہے؟ تو اس وجہ سے دل کے اندر اس کی تمنا ہوتی ہے اللہ تعالیٰ سے ملاقات کی، لیکن وہ تھوڑے تھوڑے خوف کے ساتھ بھی ہوتی ہے کہ جی اللہ تعالیٰ بہت بڑے ہیں اور میں تو بہت چھوٹا ہوں، اللہ تعالیٰ کا ڈر، ٹھیک ہے؟ لیکن دوسری ساتھ ساتھ گھر والوں کی بھی محبت ہوتی ہے، تو اس وجہ سے وہ اعمال کرتا رہتا ہے لیکن وہ مرنے کے طریقے نہیں ڈھونڈتا رہتا ہے کہ کدھر جا کر کے میں مر جاؤں گا، ایسا نہیں ہوتا اس کے ساتھ، تو پھر اس کو جہاں پر 100% شیورٹی کے ساتھ ملتا ہے نا کہ جی اب میں یہاں پر جا کر کے اگر مروں گا تو پھر سارے مسئلے حل ہو جائیں گے، جو کہ اللہ کے راستے میں صحیح جو طریقے کا جہاد ہوتا ہے اس کے طریقے، تب وہ جا کر کے خالی اپنی جان دیتا ہے، ادروائز وہ جان نہیں دیتا، ٹھیک ہے؟ اور دوسری یہ کہ جو نبی علیہ الصلوۃ والسلام نے بات فرمائی وہ تو 100% درست ہے ہی، کہ جس وقت موت کا فرشتہ آ جاتا ہے تو پھر اس کو دکھا دیا جاتا ہے اس کا مقام، اور پھر وہ اور زیادہ اس کے اندر دل کی، یعنی اس کے دل کے اندر جنت کی طلب اور موت کی طلب جو ہے وہ اور بڑھ جاتی ہے، اور اس وقت جو ہے وہ حدیث مبارکہ میں یہ بھی آیا کہ وہ اپنے گھر والوں کے بارے میں، اپنی اولاد کے بارے میں پریشان ہوتا ہے تو فرشتہ باقاعدہ اس کو آ کے کہتا ہے کہ ڈونٹ وری اباؤٹ یور چلڈرن، ٹھیک ہے، اللہ ول ٹیک کیئر آف دیم، ٹھیک ہے؟ یعنی اس یقین دہانی کی اس کو ضرورت پڑتی ہے، اللہ تعالیٰ نے اس کو امپورٹنٹ کنسیڈر کیا، جبھی تو مرنے کے وقت فرشتوں کو یہ ٹاسک لگایا کہ جی جا کر کے یہ اطمینان بھی اس کو دلوا کر کے آنا، فرشتے اپنی مرضی سے تو نہیں کر سکتے نا، ٹھیک ہے، کہ جی وہ پریشان نظر آیا تو فرشتوں نے آگے سے کچھ دلاسہ دے دیا اس کو، رائٹ؟ فرشتوں کو تو یہ کہہ کر کے بھیجا جاتا ہے کہ جی آپ نے یہ کام کرنا ہے اس کے ساتھ، ٹھیک ہے؟ تو جب یہ ساری یقین دہانی مل جاتی ہے اب وہ بالکل بے پرواہ ہو جاتا ہے دنیا کے معاملات سے، ٹھیک ہے؟ کیا ہوگا اس کے بعد، کیا نہیں ہوگا، وہ بے پرواہ ہو جاتا ہے، جیسے نبی علیہ الصلوۃ والسلام کے ساتھ ہوا، ٹھیک ہے؟ نبی صلی اللہ علیہ وسلم اس سے پہلے تک امتی، لیکن جب ان کو جبرائیل علیہ السلام نے کنفرمیشن لا کر کے دے دی اللہ تعالیٰ کی طرف سے کہ اللہ تعالیٰ آپ کی امت کو آپ کے بعد تنہا نہیں چھوڑے گا، پھر اس کے بعد نبی صلی اللہ علیہ وسلم بالکل تیار ہو گئے، چلو جی لیٹس گو، رائٹ؟ فَادْخُلِي فِي عِبَادِي وَادْخُلِي جَنَّتِي، نفس مطمئنہ کو مخاطب کر کے یہ حکم ہوگا کہ میرے خاص بندوں میں شامل ہو جاؤ اور میری جنت میں داخل ہو جاؤ۔ یہ ہر انسان کے ساتھ ہوتا ہے، یعنی یہ جو خوشخبری یا بے فکری کی نوید سنائی جاتی ہے کہ اللہ تعالیٰ بیٹے کے ہوتے ہیں، نہیں، ہر انسان تو ظاہر ہے نہیں نا، یہ تو مومن کی بات ہو رہی ہے، اور مومن کا جب بھی لفظ استعمال کیا جاتا ہے تو یعنی ایسا مومن جو کہ تائب ہو، توبہ کرنے والا مومن۔ خود خلیفی عبادی و خلی جنتی کے اس کو مخاطب کر کے یہ حکم ہوگا کہ میرے خاص بندوں میں شامل ہو جاؤ اور میری جنت میں داخل ہو جاؤ، اس میں پہلے اللہ کے صالح اور مخلص بندوں میں شامل ہونے کا حکم ہے، پھر جنت میں داخل ہونے کا. اس میں اشارہ پایا جاتا ہے کہ جنت میں داخل ہونا اس پر موقوف ہے کہ پہلے اللہ کے صالح اور مخلص بندوں کے زمرے میں شامل ہو, ان سب کے ساتھ ہی جنت میں داخل ہوگا. اس سے معلوم ہوا کہ جو دنیا میں صالحین کی صحبت و معیت اختیار کرتا ہے, یہ علامت اس کی ہے کہ یہ بھی ان کے ساتھ جنت میں جائے گا. اسی لیے حضرت سلیمان علیہ السلام نے دعا میں فرمایا, وَأَدْخِلْنِي بِرَحْمَتِكَ فِي عِبَادِكَ الصَّالِحِينَ. ٹھیک ہے, یعنی مجھے اپنی رحمت میں داخل کر لیجئے اپنے صالح بندوں میں. ٹھیک ہے, یعنی اللہ کی رحمت وہی جگہ ہے جہاں پہ اللہ کے صالح بندے ہوتے ہیں. ٹھیک ہے, اور اللہ کے صالح بندے جہاں ہوتے ہیں وہیں پر اللہ کی رحمت ہوتی ہے. تو صالح بندوں کے بغیر یہ معاملہ نہیں ہے, جو کہ ایک صحابی نے غلطی سے ایک دفعہ کہہ دیا تھا نا کہ اللہ مجھ پر اور محمد صلی اللہ علیہ وسلم کے اوپر رحمت فرما اور کسی اور کے اوپر رحمت نہ فرما. ٹھیک ہے, تو نبی صلی اللہ علیہ وسلم نے فرمایا اس کو کہ تو نے اللہ کی رحمت کو بہت یعنی تنگ کر دیا, بہت محیط کر دیا. ٹھیک ہے, اللہ کی رحمت میں تو سب شامل ہو سکتے ہیں, خالی تمہیں اپنے آپ کو یعنی سنگل آؤٹ کرنے کی ضرورت نہیں ہے. تو یہی معاملہ حضرت یوسف علیہ السلام نے بھی اپنے دعا میں فرمایا تھا, وَالْحِقْنِي بِالصَّالِحِينَ, کہ مجھے صالحین کے ساتھ ملا دیجئے. معلوم ہوا کہ صحبت صالحین وہ نعمت کبرا ہے کہ انبیاء علیہ السلام بھی اس کی دعا سے مستغنی نہیں ہیں. ٹھیک ہے, اور یہی وہ نقطہ ہے جو کہ شیطان بڑی اچھی طرح سمجھتا ہے. ٹھیک ہے, شیطان بڑی اچھی طرح سے اس بات کو سمجھتا ہے کہ صالحین کے ساتھ اگر یہ ہو گیا, اگر یہ مل گیا اس دنیا میں صالحین کے ساتھ, ٹھیک ہے, اور محبت کے ساتھ مل گیا, محبت کے کیفیات کے ساتھ اگر صالحین کے ساتھ جا کے مل گیا نا, نفرت کے ساتھ نہیں اور بدعقیدگی کے ساتھ نہیں اور ان کے مذاق اڑانے کی نیت کے ساتھ نہیں, بلکہ اچھی ان کی محبت کی نیت کے ساتھ ان سے جا کے مل گیا نا, تو پھر اس کو میں نہیں بچا سکتا, میں نہیں اس کو ان سے الگ کر سکوں, یعنی میں پھر اس کو یعنی جہنم میں داخل نہیں کروا سکوں. ٹھیک ہے, اسی وجہ سے وہ ہر یعنی ہر قسم کی ٹرک آزما لیتا ہے کہ کسی طریقے سے اس کو صالحین سے الگ کر دے. ٹھیک ہے, تو اب جو ہے نا یہ جو صالحین کون لوگ ہوتے ہیں, یہ صالحین کی ڈیفینیشن ہمارے ذہن میں ذرا کلیئر رہنی چاہیے کہ صالحین کون لوگ ہوتے ہیں. ٹھیک ہے, یہ ڈیفینیشن بڑی یعنی خراب کی گئی ہے. ٹھیک ہے, انٹلیکچوئلز نے, اورینٹلسٹ نے, اور کچھ ایسے مسلمان جو کہ محض اپنے مطالعے کے بیسس کے اوپر انہوں نے دینی تحریکیں چلائیں. ٹھیک ہے, اور اپنی عقل اپنی سمجھ کے مطابق. ٹھیک ہے, تو انہوں نے صالحین کی ڈیفینیشن کیا پیش کری کہ یہ وہ لوگ ہوتے ہیں کہ جو کہ دنیا کے اندر دین کا نظام اسٹیبلش کریں. ٹھیک ہے, دنیا کے اندر دین کا نظام اسٹیبلش کریں, دنیاوی اعتبار سے جو ہے وہ مسلمانوں کے مسائل کو حل کر دیں. ٹھیک ہے, اور دیٹس اباؤٹ اٹ, دیٹس اٹ. ٹھیک ہے, یہی صالحین ہوتے ہیں. ٹھیک ہے, تو اب اس ڈیفینیشن کے اوپر پورے اترنے والے جو لوگ ہیں, تو اگر آپ اپنے چاروں طرف نظر دوڑائیں تو اس ڈیفینیشن کے اوپر پورا اترنے والا کون نظر آتا ہے؟ ٹھیک ہے, کم از کم اس دور کے اندر تو کوئی بھی نظر نہیں آتا. ٹھیک ہے نا, اس لیے کہ اس دنیا کے اندر اسلامی نظام قائم کر دینے والے کوئی بھی نہیں ہے, کیونکہ اسلامی نظام قائم ہی نہیں ہوا کہیں پر. ٹھیک ہے, تو کوئی بھی آپ کو ایسا نظر نہیں آئے گا جو کہ اس دور کے اندر علماء اور مشائخ میں سے جو کہ صالحین کی ڈیفینیشن کا پورا اتر سکے. ٹھیک ہے, تو اب کون بچ جاتے ہیں؟ ٹھیک ہے, اب کون بچ جاتے ہیں؟ یہ وہی لوگ بچ جائیں گے کہ جو کہ اس یعنی گول کی طرف جدوجہد کر رہے ہیں کہ دنیا کے اندر نظام بن جائے مسلمانوں کا. ٹھیک ہے, دنیا کے اندر جو ہے وہ مسلمانوں کے کچھ پرابلمز جو ہے وہ سالو ہو جائیں. ٹھیک ہے, تو جو لوگ اس کی طرف زیادہ ایفرٹس کرتے ہوئے نظر آئیں گے تو وہی لوگ صالحین نظر آئیں گے, وہی لوگ صالحین ہوں گے. ٹھیک ہے نا, وہی لوگ صالحین کی ڈیفینیشن پر پورے اتریں گے جو لوگ اس ایفرٹ کے اندر زیادہ آگے آگے ہوں. ٹھیک ہے نا, تو اس ایفرٹ کے اندر زیادہ آگے آگے کون لوگ نظر آتے ہیں؟ علماء اور مشائخ کو نظر نہیں آتے. ٹھیک ہے, سیدھی سی بات ہے. ٹھیک ہے, علماء اور مشائخ نظر نہیں آتے, اور ایک دو جو نظر بھی آتے ہیں تو ان کو جو ہے وہ دوسری طریقے سے ملائن کرنے کی کوشش کی جاتی ہے, لوگوں کی نگاہوں میں دوسری طریقے سے ان علماء اور مشائخ کو ملائن کرنے کی یعنی گندا کرنے کی کوشش کی جاتی ہے جو کہ اس کوشش میں آگے نظر آتے ہیں. ٹھیک ہے نا, تو ان کے خلاف پھر بہت پروپیگنڈا کیا جاتا ہے, بہت پروپیگنڈا. ٹھیک ہے, اور ان کو یعنی ایسے ایسے کرائیٹیریا کے اوپر رکھا جاتا ہے جن کرائیٹیریا کے اوپر وہ پورے نظر نہیں آتے میڈیا کے اندر. ठीक है, मीडिया की आंख से अगर देखते हैं तो वो उस क्राइटेरिया के ऊपर पूरे नजर नहीं आते, ठीक है, तो फिर उनको दूसरी तरीके से मेलाइन किया जाता है, लोगों की निगाहों में गंदा बनाया जाता है। तो फिर अब कौन सालहीन रह गए, ठीक है, जो कि आज के दौर के सालहीन हैं इस डेफिनेशन के तहत, वो कौन रह गए, ठीक है, वो रह गए कि जो कि एक यानी एक सर्टन लेवल ऑफ दीन के ऊपर अमल कर रहे होते हैं, ठीक है, यानी नमाजें पढ़ लेते हैं कम से कम सामने लोगों के, ठीक है, मस्जिदों की तामीर के अंदर बड़े आगे आगे होते हैं, मस्जिद कमेटियों के अंदर आगे आगे होते हैं, ठीक है, और जो है वो माशाल्लाह अपनी बातों में कहते हैं, अल्हम्दुलिल्लाह अपनी बातों में कहते हैं, ठीक है, और इस किस्म का अल्लाह ताला का नाम भी ले लेते हैं, ठीक है, और इस तरह से जो है ना वो एक वाजिबी लेवल ऑफ दीन के ऊपर अमल करते हुए नजर आते हैं, लेकिन साथ साथ जो दीन के खिलाफ बातें हैं उन खिलाफ बातों को भी अप्रूव करते हुए नजर आते हैं, ठीक है, और उनको भी बिल्कुल साथ साथ इक्वल लेवल के ऊपर लेके चलते हुए नजर आते हैं, ठीक है, तो ये लोग फिर सालहीन की डेफिनेशन में रह जाते हैं इंसान अवाम के लिए, ठीक है, तो इस डेफिनेशन में से कौन लोग निकल जाते हैं, उलमा और मशाइख इस दौर के वो निकल जाते हैं, ठीक है, तो उलमा और मशाइख की सोहबत तो फिर ऐसा बंदा कभी भी इख्तियार नहीं करेगा ना, क्योंकि वो उनको सालहीन के डेफिनेशन में समझता ही नहीं है, ठीक है, क्यों नहीं समझता, इसलिए कि ये लोग जो हैं वो दुनिया के अंदर मुसलमानों की जो प्रॉब्लम्स चल रही हैं, दुनियावी प्रॉब्लम्स जो भी चल रहे हैं, उन प्रॉब्लम्स की सलूशन का कोई इनके पास ठोस हल नहीं नजर आता, ठीक है, इनके पास जो है वो कोई यानी कोई एक्शन प्लान, एग्जैक्ट एक्शन प्लान नजर नहीं आता जो कि मटीरियली भी जस्टिफाई किया जा सके, जिसको कि जो है ना वो आप एम्पिरिकली जो है वो इंसानों के सामने प्रूव कर सके, ऐसा कोई प्लान नजर नहीं आता इनके सामने लोगों को, ठीक है, तो इस वजह से इस तरीके से जो है ना वो इन लोगों से जो कि उलमा और मशाइख की डेफिनेशन में आते हैं वो लोगों को बदजन करता है, ठीक है, लोगों को काटता है इनसे, ठीक है, और इस काटने के नतीजे में फिर लोग जो है ना वो इसके प्लान को बड़ी आसानी से, शैतान के प्लान को बड़ी आसानी से कबूल कर लेते हैं, ठीक है, इस तरीके से जो है ना ये इंसानों को दीन से महरूम करने का के अंदर कामयाब होता है। तो इसको शायद आपको रिकॉर्डिंग को दोबारा सुनना पड़ेगा, वैसे मेरा नहीं ख्याल कि आप में से कोई शायद इसको फॉलो कर पाया होगा, लेकिन है थोड़ा ऐसी कॉम्प्लिकेटेड किस्म का सिलसिला, यानी इन मे बी अगर मैं थोड़ा सा सिंपलर वर्ड्स के अंदर इसको डालू ना तो वो ये होगा कि इस दौर के अंदर वही बात जो चंद दिन पहले भी समझाई थी कि जो फितना है वो फितना है दज्जाल वाला, ठीक है, और ये दज्जाल का मतलब होता है दज्जल फरेब, जो चीज सामने आपको अच्छी नजर आ रही है वो अच्छी नहीं होती, वो बुरी होती है, और जो चीज बुरी नजर आ रही है वो बुरी नहीं बल्कि अच्छी होती है, ठीक है, तो इस दौर के अंदर जो जो चीज खुल के सामने आ रही है, हद तक हमारे अपने मुल्क के अंदर भी बहुत खुल के सामने आ रही है, वो ये है कि दीन, चूंकि लोग दीनदार हैं, ठीक है, तो इस वजह से ये फरेब जो है ना ये दीनी शक्ल में फरेब होगा, ये दुनियावी शक्ल का फरेब नहीं होगा, ये दीनी शक्ल का फरेब होगा कि ये वाला जो दीन है ना, दिस दीन इज हैज सॉल्यूशंस इन इट, ठीक है, ये तुम्हारी जिंदगी को अच्छा बनाने वाला है, तुम इस दीन को फॉलो करो, ठीक है, तुम इसी के यानी जो फ्लैग बेयरर्स हैं तुम इन्हीं के पीछे चलो, और वो वाले लोग जो कि तुम्हें कोई दुनियावी सॉल्यूशन प्रोवाइड नहीं कर सकते, तुम्हारे प्रॉब्लम्स को सॉल्व नहीं कर सकते, तो वो बुरे लोग हैं, वो अच्छे लोग नहीं है, ठीक है, वो एक हारी हुई टीम है, तो उनसे तुम जो है ना अपने आप को दूर रखो, वरना तुम नाकाम हो जाओगे, ठीक है, तो उस डेफिनेशन में फिर उलमा और मशाइख आ जाते हैं जो कि यानी सही दीन के ऊपर अमल करने वाले उलमा और मशाइख होते हैं, तो लोगों को ये उनसे काटेगा, तो सालिहीन की जो जमात है असल में उसकी सही तारीफ क्या है हमारे कुरान और सुन्नत के मुताबिक, सालिहीन की तारीफ वो नहीं है कि दुनिया के अंदर दीन के निजाम को एस्टैब्लिश करना, ये नहीं है सालिहीन की तारीफ, ठीक है, जो दुनिया के अंदर दीन के निजाम को एस्टैब्लिश करने वाले होते हैं ये सालिहीन की डेफिनेशन नहीं है, इस डेफिनेशन को हमें सही करने की जरूरत है, ठीक है, सालिहीन की डेफिनेशन ये होती है जो कि बंदे को अल्लाह से जोड़े, ठीक है, अल्लाह से जोड़े, शैतान से तोड़े, ठीक है, और अल्लाह से जोड़ने का मतलब क्या है, दिस इज ऑल्सो ए बिग प्रॉब्लम, ए बिग मिसअंडरस्टैंडिंग अमंग अस. क्या है अल्लाह से जोड़ने का मतलब? जी जरा बताएं कि क्या है अल्लाह से जोड़ने का मतलब और हमने इसको कैसे मिसअंडरस्टैंड किया हुआ है. क्योंकि ये हमारी मिसअंडरस्टैंडिंग है, इस वजह से जो झूठे हैं ना वो कामयाब हो जाते हैं. हमारी इस मिसअंडरस्टैंडिंग की वजह से झूठे कामयाब हो जाते हैं. तो सही डेफिनेशन क्या है अल्लाह से जोड़ने की? जी इतने अरसे से आप लोग सुन रहे हैं, कुछ तो इंशाल्लाह सही जवाब देंगे. तौबा करके रुजू आना. हाँ तौबा, सही किया, सही जवाब दिया वैसे आपने. और भी हैं इसकी, और भी कुछ बातें बताएं इसके बारे में. तकवा का मतलब यही है कि हाँ तौबा करना. अताअत का मतलब जो है वो अगर इस तरह से लिया जाए कि उलमाए हक और मशायख जो होते हैं उनकी अताअत करना, ठीक है. लेकिन और एक जवाब जो आपको क्लासों में बहुत समझाया है वो नहीं मिला अभी तक. अल्लाह के हुक्म पे पूरे करना, इसकी मान के चलना, गुनाह से बचना, ठीक है. गुनाह से बचना यही है कि तौबा करना, पहले का नफ्स की ना मानना. जी अल्लाह से जुड़ने का मतलब आखिरत की तैयारी, आखिरत से जुड़ना, ठीक है. आखिरत को नंबर वन फोकस रखना, ठीक है. बिकॉज उसकी वजह ये है, जो मिसअंडरस्टैंडिंग हुई भी है ना वो ये मिसअंडरस्टैंडिंग हुई भी है कि अल्लाह से जुड़ना, ठीक है. तो अल्लाह से जुड़ना जो है ना इसको भी शैतान यानी वो कर देता है, हमारे हमारे जहनों के अंदर ना इसको भी मैनिपुलेट कर देता है. वो क्या करता है कि जी एक होता है ना अंग्रेजी जुबान में कहते हैं जी आई एम फीलिंग वेरी हाई, मुझे बड़ी कैफियात मिल रही है, ठीक है. मुझे बड़ा रातों को जागता हूँ तुम्हारे ख्याल में, तारों से पूछ लो मेरी रुदाद जिंदगी है, रातों को जागता हूँ तुम्हारे ख्याल में. तो ये जो कैफियात वगैरह मिलती है ना एक इंसान को, वो बड़ा अपने आप को ऊंचा महसूस करने लगता है. मैं तो जी अल्लाह से जुड़ चुका हूँ, ठीक है. मेरे अंदर तो ऐसी ऐसी जो है वो यानी ये चीजें पैदा हो रही हैं, बड़ी मुझे फीलिंग्स होती हैं और मैं बड़ी इबादतें करना शुरू हो गया हूँ, ठीक है. तो ये जो कैफियात होती है ना ये अल्लाह से जुड़ना नहीं होता, ठीक है. बल्कि अल्लाह से जुड़ने का असल मतलब ये होता है कि आखिरत को जो है वो नंबर वन फोकस बना ले इंसान, ठीक है. और आखिरत के ऊपर किसी किस्म का सौदा ना करे. और दूसरी चीज ये इसके साथ साथ यानी हैंड इन हैंड जो चीज चलती है वो ये चलती है कि इंसान जो है वो अपने नफ्स की अताअत करना छोड़ दे और खुदा और उसके रसूल की और जिस जिस की खुदा और उसके रसूल ने अताअत करने का हुक्म दिया है उसकी अताअत करके चलना शुरू हो जाए. ये होता है अल्लाह ताला से जुड़ना. ये कैफियात का मिल जाना नहीं होता अल्लाह ताला से जुड़ना, ठीक है. तो कैफियात के रास्ते से भी शैतान बहुत इंसानों को गुमराह करता है, ठीक है. कि तुम तो जुड़ चुके हो, तुम्हें तो बड़ी जबरदस्त किस्म की फीलिंग्स मिलना शुरू हो गई है और तुमने तो बड़े अमाल करने शुरू कर दिए हैं, ठीक है. अमाल अगर मान करके किए जा रहे हैं ना तो फिर वो होगा अल्लाह ताला से जुड़ना, और अगर अमाल जो है वो नफ्स की मान के किए जा रहे हैं तो फिर वो अल्लाह ताला से जुड़ना नहीं कहलाएगा. तो सालिहीन के साथ जुड़ना का मतलब ये होता है कि उन लोगों के साथ जुड़ना जो कि इंसान को आखिरत से जोड़े और दुनिया से तोड़े. दुनिया की मोहब्बत कम हो, आखिरत की फिक्र और आखिरत की मोहब्बत जो है वो बढ़नी शुरू हो, ये सालिहीन होते हैं. दुनिया में इस्लामी झंडा गाड़ने वाले ये सालिहीन नहीं होते, ठीक है. और बाकी जो है वो ना तो वो अल्लाह से जोड़ने का काम कर रहे हो ना शैतान से तोड़ने का काम कर रहे हो, हाँ दुनिया में दीन इस्लाम का झंडा गाड़ने का काम कर रहे हो, ठीक है. ये नहीं होते अल्लाह वाले, ठीक है. इसी वजह से अल्लाह वाले जो है ना वो बहुत सारे दुनिया में गुजरे हैं कि जिनसे अल्लाह ताला ने दुनिया में झंडा गड़वाने का काम लिया ही नहीं, उन्होंने इसके ऊपर मेहनत करी नहीं कभी, लेकिन फिर भी वो अल्लाह वाले, ठीक है. वो फिर भी जो है वो यानी कामयाब इंसान बने, हालांकि कभी उन्होंने दुनिया में इस किस्म का काम नहीं किया. और जब अल्लाह ताला ने जिससे काम लेना चाहा तो अल्लाह ताला ने उससे काम लिया भी, झंडा गड़वाने का काम, ठीक है. लेकिन ये कोई पहचान को थोड़ी है अल्लाह वाले होने की. आगे चले वदखुली जन्नती, कि इसमें जन्नत को अल्लाह ताला ने अपनी तरफ मंसूब करके मेरी जन्नत फरमाया, जो बड़ा एजाज और इकराम है. और इसमें इशारा पाया जाता है कि जन्नत में सिर्फ यही नहीं कि हर तरह की दाहते जमा है और दाइमी है, बल्कि सबसे बड़ी बात यह है कि वो अल्लाह ताला की रजा का मकाम है. तो अल्लाह ताला वहां पर जब सारी नेमतें दे करके बंदों को खुश कर देगा तो फिर बंदों से खिताब करेगा कि ए मेरे बंदो, क्या तुम्हें किसी और भी चीज की तलब है,
तो बंदे सारे जवाब देंगे कि अल्लाह हमारी सारी ख्वाहिशात पूरी होगी, अब हमें और किसी चीज की तलब होगी। तो उस वक्त अल्लाह ताला फरमाएंगे कि सुन लो कि आज से मैं तुमसे राजी हूं और मैं अब तुमसे कभी भी नाराज नहीं होगा, ठीक है, यानी अब मैं तुमसे राजी हूं। जब ये बात बंदे सुनेंगे ना, तो फिर उनकी जो खुशी होगी वो खुशी जो है वो कंप्लीट हो जाएगी, कामिल हो जाएगी, ठीक है, यानी उसके अंदर कोई भी कमी बेशी अगर पहले रह गई थी तो वो खत्म हो जाएगी। इसलिए इसलिए कि जो ये जो रजा अल्लाह ताला की सिफत है, तो ये ऐसी सिफत है कि जब किसी को मिल जाए तो अब अल्लाह ताला उसे वापस नहीं लेते, वापस लेने की पॉसिबिलिटी खत्म हो जाती है। तो अब इन जन्नतियों को सिर्फ ये नहीं कि उनकी जो प्रेजेंट ख्वाहिशात हैं वो पूरी हो रही हैं, बल्कि उनको इस बात की भी गारंटी मिल जाएगी कि यही कैफियत इनकी हमेशा हमेशा रहेगी, कोई ऐसा वक्त इनके ऊपर नहीं आएगा कि ये नेमतें इनसे छिन जाए, ठीक है। तो ये जो अबदुल आबाद की खुशखबरी है ना, ये असल खुशखबरी है, यानी अल्लाह की रजा की मिल जाने की खुशखबरी। आयात मस्कूरा में मोमिनीन की जजा और सजा सवाब को इस तरह जिक्र किया गया कि उनकी अरवाह को हक ताला की तरफ से बवास्ता मलाइक एजाज और इकराम के साथ खिताब किया जाएगा, जो इन आयात में मस्कूर है। ये खिताब किस वक्त होगा, ये खिताब किस वक्त होगा, इसमें बाज आयमा तफसीर ने फरमाया कि कयामत में हिसाब किताब के बाद ये खिताब होगा, यानी आया अय्यतुह नफ्सुल मुतमइन्ना वाला खिताब। और सबाक़े आयात, यानी जो आयात का कॉन्टेक्स्ट है, इससे इसकी तायीद होती है कि ऊपर जो अजाब कुफार का बयान हुआ है वो आखिरत में कयामत के बाद ही होगा। इससे जाहिर है कि मोमिनीन का ये खिताब भी उसी वक्त हो, यानी जब अजाब जो है वो हिसाब किताब के बाद होगा, तो ये वाला जो खिताब है या अय्यतुह नफ्सुल मुतमइन्ना वाला, तो ये भी जो है वो हिसाब किताब के बाद अल्टीमेटली ही मोमिनीन को होगा, ठीक है। तो ये तो सबाक़े आयात से ऐसा ही बज़ाहिर मालूम होता है, ठीक है। लेकिन बाज़ मुफस्सिरीन ने एक और बात भी फरमाई, उन्होंने फरमाया कि ये खिताब मोमिनीन को मौत के वक्त दुनिया ही में होता है, और फिर उन्होंने ये जो बात फरमाई वो अपनी ख्वाहिश के बेसिस पर नहीं फरमाई, बल्कि ये भी उन्होंने अहादीस की दलील के साथ ही फरमाई। तो ये कह रहे हैं कि बहुत सी अहादीस इस पर शाहिद है, इसीलिए इब्ने कसीर रहमतुल्लाह ने फरमाया कि जाहिर ये है, यानी अपेरेंट, ठीक है, जाहिर ऑब्वियस ये है कि दोनों वक्तों में खिताब अरवाह मोमिनीन को होगा, मौत के वक्त भी, फिर कयामत में भी, इसलिए कि आयात के सबाब से साबित है कि आखिर में हो, ठीक है, सारा मामला निपट जाने के बाद ही खिताब हो, तो उसको हम डिनाई भी नहीं कर सकते, और चूंकि अहादीस के अंदर मौत के वक्त के खिताब का भी तस्करा है तो उसको भी डिनाई नहीं कर सकते। तो फिर इन्होंने जमा कर दिया इन दोनों बातों को कि ये खिताब दोनों वक्त में होगा, तो इसके ऊपर तो कोई ये नहीं है कि नहीं जी एक ही वक्त हो सकता है, दो वक्त तो नहीं हो सकता, ठीक है, ऐसा तो कोई यानी दलील नहीं है हमारे पास। वो अहादीस जिनसे इस खिताब का बवक्त मौत होना मालूम होता है, एक तो वही हदीस उबादा इतने सामित है जो ऊपर गुजर चुकी है, ठीक है, जैसे कि वो आयशा सिद्दीका ने जिसको सवाल किया था, और एक तवील हदीस हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की मुस्नद अहमद नसाई इब्ने माजा में है, जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि जब मोमिन की मौत का वक्त आता है तो रहमत के फरिश्ते सफेद रेशमी कपड़ा सामने करके उसकी रूह को खिताब करते हैं, अख्रिजी रादियतन मर्दियतन इला रौहिल्लाहि व रैहानिहि, ठीक है, यानी इस बदन से निकलो इस हालत में कि तुम अल्लाह से राजी हो और अल्लाह तुमसे राजी है, और ये निकलना अल्लाह ताला की रहमत और जन्नत की दायमी राहतों की तरफ होगा, ठीक है। तो रौहिल्लाहि मतलब अल्लाह की रहमत, और रैहान यानी दायमी राहतें जन्नत की। और हजरत इब्ने अब्बास ने फरमाया कि मैंने एक रोज आयत या अय्यतुह नफ्सुल मुतमइन्ना हजरत रसूल के सामने पढ़ी, तो सिद्दीक अकबर हजरत आनंद जो मजलिस में मौजूद थे कहने लगे, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये कितना अच्छा खिताब और इकराम है। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि सुन लो, फरिश्ता मौत के बाद आपको ये खिताब करेगा। तो क्या शांति अबू बकर सिद्दीक की बार बार नबी अलैहि सलाम उनको जन्नत ही यानी दुनिया ही में जन्नत की बशारतें दे दिया करते थे, यानी और कितनी सारी अहादीस हैं। अभी हजरत यानी हमारे उलमा ने सहाबा कराम के मनाकिब में अहादीस की तादादें बाकायदा लिखी हैं कि अबू बकर सिद्दीक की के मनकबत में या उनकी यानी तारीफ में नबी सल्लल्लाहु अलैहि वसल्लम की कितनी अहादीस मौजूद है। तो जहां तक मुझे याद पड़ता है वो कम से कम 150 या उससे ज्यादा अहादीस नबी यानी अबू बकर सिद्दीक की मनकबत में खाली, اور پھر عمر فاروق رضی اللہ عنہ کی مرتبت میں اس سے تھوڑی سی کم احادیث, ٹھیک ہے, اور پھر اسی طریقے سے دوسرے صحابہ کے لیے. چند واقعات عجیبہ. حضرت سعید بن جبیر رحمۃ اللہ علیہ فرماتے ہیں کہ حضرت ابن عباس رضی اللہ عنہ کا طائف میں انتقال ہوا, کہ آپ اگر طائف گئے ہوں تو وہاں پر ابن عباس رضی اللہ عنہ کا مقبرہ اس مسجد کے اندر بھی ہے, تو وہاں پر بھی یہ واقعہ لکھا ہوا ہے ابھی عربی زبان میں. جنازہ تیار ہونے کے بعد ایک عجیب و غریب پرندہ جس کی مثال پہلے کبھی نہ دیکھی گئی تھی آیا اور جنازے کی لاش میں داخل ہو گیا, پھر کسی نے اس کو نکلتے ہوئے نہیں دیکھا. جس وقت لاش قبر میں رکھی جانے لگی تو قبر کے کنارے ایک غیبی آواز نے یہ آیت پڑھی, یا ایتھا النفس المطمئنہ, سے لے کے آخر تک سب نے تلاش کیا کہ کون پڑھ رہا ہے, کسی کو معلوم نہ ہو سکا. تو اللہ تعالیٰ نے یہ واقعہ ان کے ساتھ دکھلایا, اور یعنی تواتر کے ساتھ یہ واقعہ امت میں نقل ہوا ہے, ٹھیک ہے, تو اس کے جھوٹے ہونے میں کوئی شک نہیں ہے, سچی ہونے میں کوئی شک نہیں. تو اس سے ایک چیز اور ذہن میں آتی ہے کہ یہ جو سفید پرندہ ہے نا, ایک عجیب و غریب پرندہ جس کے ساتھ, ہاں سفید کا تو لفظ یہاں پر نہیں لکھا ہے, کہیں اور پڑھا ہے غالباً سفید پرندہ, لیکن یاد نہیں آ رہا. تو اس شکل کے اندر ہو سکتا ہے یہ کیا چیز ہو, مطلب اللہ کی مخلوقات جو کہ ہمیں پتہ ہیں وہ تو یہی ہے نا, یعنی جمادات, حیوانات, نباتات اور انسان, ٹھیک ہے, اور جن, تو اس کے بعد پھر رہ جاتے ہیں فرشتے. تو فرشتوں کے علاوہ اور کوئی مخلوق تو تذکرہ نہیں آتا. ایک روح کا تذکرہ آتا ہے تفاسیر کے اندر, کہ یہ روح جو ہے وہ ایک ذرا الگ قسم کی مخلوق ہے کوئی, لیکن وہ بھی فرشتوں ہی کی نو سے ہی لگتی ہے, ٹھیک ہے, وہ جو سورہ قبر کے اندر روح کا تذکرہ, تو کچھ مفسرین نے لکھا ہے کہ یہ روح جو ہے وہ کوئی اور قسم کی مخلوق ہے, ٹھیک ہے. بہرحال تو اگر کسی فرشتے یعنی کوئی فرشتہ ہی تھا تو پھر اس سے پتہ یہ لگتا ہے کہ کبھی اللہ تعالیٰ جو ہے وہ فرشتے کو کسی پرندے کی شکل میں اس دنیا میں بھیجتے ہیں اور ایسی اس کو پھر کمپوزیشن دیتے ہیں کہ وہ ہمیں پھر نظر بھی آنا شروع ہو جاتا ہے, انسانوں کو وہ نظر بھی آنا شروع ہو جاتا ہے, ٹھیک ہے, بیکاز ادروائز فرشتے جو ہے وہ نور سے بنے ہوئے اور ہم جو ہے وہ اس یعنی نور کو اس نور کے اندر جس نور میں ہم رہتے ہیں, ٹھیک ہے, جس لائٹ میں ہم رہتے ہیں, تو اس لائٹ کے اندر وہ لائٹ جو ہے وہ ہم ڈسٹنگوش نہیں کر پاتے ہیں, اس وجہ سے فرشتے جو ہے وہ ہمیں نظر نہیں آتے, ٹھیک ہے. تو اگر کبھی دکھلانا مقصود ہو اللہ تعالیٰ کا تو پھر کسی شکل دے کر کے بھیجتے ہیں فرشتے کو, جیسے نبی علیہ السلام کے سامنے فرشتے جو آتے تھے تو کبھی تو انسان کی شکل میں آ جاتے تھے, ٹھیک ہے, یعنی انسانی باڈی کی شکل میں, دوسرے جو ہے وہ کبھی فرشتے جو ہے اپنی شکل میں بھی آئے, لیکن وہ ایسی شکل تھی کہ نبی علیہ السلام کی جو یہ آنکھیں تھیں انہوں نے ان کو دیکھ لیا تھا حضرت جبرائیل علیہ السلام کو. بہرحال کیا ہم دین سے دنیا کو الگ رکھ سکتے ہیں؟ نہیں, یعنی اس کے لیے آپ کو سمجھنا پڑے گا کہ جی کس دنیا کی بات کر رہے ہیں, بیکاز دنیا کی تعریف جو ہے نا وہ کلیئر نہیں ہوتی اکثر ذہن کے اندر, تو اس وجہ سے دین اور دنیا کو الگ رکھنے والا معاملہ جو ہے وہ ہم سمجھ نہیں پاتے ہیں. تو اگر آپ عمومی الفاظ بیان کر رہے ہیں دین اور دنیا, یعنی دین جو ہے وہ عبادتوں کا نام ہے اور دنیا جو ہے وہ یعنی ضروریات کی پورا کرنے کا نام ہے, تو ایسا تو نہیں ہوتا, کیونکہ دین تو آیا ہی دنیا کے لیے, یعنی اس دین کو ہم نے دنیا ہی میں لگا, یعنی نماز آپ نے کہاں پڑھنی ہے, کوئی پر جنت میں جا کے پڑھیں گے, کوئی یعنی کہاں جا کے پڑھیں گے, اس دنیا ہی میں نماز پڑھیں گے نا. تو جب تک نماز اور دنیا جو ہے وہ آپس میں کنیکٹڈ نہیں ہوگی تو اس وقت تک تو آپ نماز پڑھ ہی نہیں سکتے. اسی طریقے سے دین جو ہے وہ صرف نماز کا نام نہیں ہے بلکہ اور بھی بہت سارے کام ہیں دین کے اندر, ٹھیک ہے. تو دین کو دنیا کے اندر ہی امپلیمنٹ کرنا ہوتا ہے, یعنی بادشاہ سلامت جو ہے وہ کہیں گے جی میں بادشاہ تو میں بنوں گا, ٹھیک ہے, لیکن مجھے کوئی ملک نہیں چاہیے, ٹھیک ہے, میں ملک کے بغیر ہی بادشاہ بنوں گا. تو آپ اس کو کیا کہیں گے کہ بھائی تم بادشاہ جو بنے ہو تو تمہارے اس بادشاہی کا فائدہ کیا, جبکہ تمہارے کوئی احکام ہی نہ چل رہے ہوں, کوئی بات کوئی لوگ نہ ہو, کوئی رعایا نہ ہو تمہاری جو کہ تمہاری بات مانتی ہو, کوئی ایسا ڈپارٹمنٹ نہ ہو کہ جہاں تمہارا حکم چلتا ہو, تو تمہارے ایسے بادشاہ ہونے کا فائدہ کیا ہے بھائی؟ جی کہیں گے نا اس بادشاہ کو, ٹھیک ہے, جو کہنا مور مور کیا نہیں جنگل میں مور ناچا کس نے دیکھا, ٹھیک ہے, تو ایسے ناچنے کا کیا فائدہ بھائی, ٹھیک ہے. تو اس کا بھی یہ جواب دیا جائے گا کہ ایسے دین کا آپ کریں گے کیا کہ جس کا کہ دنیا سے کوئی تعلق نہ ہو. دین تو آئی دنیا کو چلانے کے لیے اللہ کی مرضی کے مطابق, ٹھیک ہے نا. تو بہرحال یہ سوال جو ہے وہ تفصیل بھی مانگتا ہے, اس کے جواب میں تو بہت ساری تفصیل ہو سکتی ہے. anyway, امام حافظ طبرانی نے کتاب العجائب میں اپنی سند سے فتان بن نزین ابی حاشم سے ان کا اپنا واقعہ نقل کیا ہے. انہوں نے فرمایا کہ ایک مرتبہ ہمیں بلاد روم میں قید کر لیا گیا. اب یہ واقعات ہیں لیکن بڑے بہت اس میں ہمارے لیے دلچسپ اسباق ہیں. انشاءاللہ کوشش کرتے ہیں کہ آج اس کو ختم کر لیں. کہ اپنی سند سے فتان بن نزین ابی حاشم سے ان کا اپنا واقعہ نقل کیا ہے کہ انہوں نے فرمایا کہ ایک مرتبہ ہمیں بلاد روم میں قید کر لیا گیا, یعنی رومنز کے علاقے میں, ٹھیک ہے, جو کہ یورپ کہلاتا ہے نا, جو کہ اس زمانے میں ٹرکی سے شروع ہو جاتا تھا. کہ آج تو خیر نہیں, کچھ عرصہ پہلے تک ترکی والوں نے بڑی کوشش کری کہ جی یورپین یونین کا حصہ بنا لیا جائے ان کو, ٹھیک ہے, نیٹو کا حصہ تو وہ ہیں ہی لیکن یورپین یونین کا بھی حصہ بنا لیا جائے, ٹھیک ہے. تو وہ تو ان کو انہوں نے ٹھینگا دکھا دیا, اللہ کا شکر ہے. بہرحال اب تو انہوں نے الحمدللہ کہنے چھوڑ دیا. لیکن یہ جو رومنز کا جو معاملہ تھا نا, یہ ترکی سے ہی شروع ہو جاتا ہے, کیونکہ یہ کانسٹینٹینوپل جو ہے قسطنطنیہ, یہ یہی تو تھا ان کا, ون آف دا کیپٹلز آف رومن امپائر, ٹھیک ہے, کانسٹینٹینوپل ہی تھا نا. تو بلاد روم سے وہ سب مراد ہے پھر, اس ترکی سے لے کر کے آگے تک کا. تو اس میں کسی جگہ پر قید کر لیا, وہاں کے بادشاہ کے سامنے پیش کیا گیا. اس کافر بادشاہ نے ہمیں مجبور کیا کہ ہم اس کا دین اختیار کریں, اور جو اس سے انکار کرے گا اس کی گردن مار دی جائے گی. ہم چند آدمی تھے, ان میں سے تین آدمی جان کے خوف سے مرتد ہو گئے, بادشاہ کا دین اختیار کر لیا, یعنی عیسائی ہو گئے. چوتھا آدمی, کسی کو آواز آ رہی, آواز کوئی سن سکتا ہے؟ تو ان میں سے تین آدمی جان کے خوف سے مرتد ہو گئے, بادشاہ کا دین اختیار کر لیا. چوتھا آدمی پیش ہوا, اس نے کفر کرنے اور اس کے دین کو اختیار کرنے سے انکار کیا, ٹھیک ہے. یعنی اس چوتھے نے کیا کیا, اس نے عزیمت کا راستہ اختیار کیا. اور پہلے تین نے شاید, ہمیں نہیں پتا اگزیکٹلی کیا ہوا, لیکن پہلے تین نے شاید رخصت کا راستہ اختیار کیا. رخصت کیا ہے کہ اگر جان کا خطرہ ہو تو تم زبان سے جو ہے وہ کلمہ کفر کہہ لوگے, تو اور دل میں تمہارے ایمان ہو تو وہ اس کی رخصت ہے, یعنی اس کی اجازت ہے جان کے خطرے کی وجہ سے, ٹھیک ہے. لیکن عزیمت کا راستہ از آلویز دیئر, ٹھیک ہے. تو اس چوتھے نے جو ہے نا وہ رخصت کو اختیار نہیں کیا بلکہ عزیمت کا راستہ اختیار کیا. تو اس کی گردن کاٹ کر سر کو ایک قریبی نہر میں ڈال دیا گیا. اس وقت وہ سر پانی کی تہہ میں چلا گیا. اس کے بعد پانی کی سطح پر ابھرا اور ان لوگوں کی طرف دیکھ کر ان کے نام لے کر آواز دی کہ فلانے فلانے, اور پھر کہا کہ اللہ تعالیٰ نے فرمایا ہے, یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ فادخلی فی عبادی وادخلی جنتی. اس کے بعد پھر پانی میں غوطہ لگا دیا, ٹھیک ہے. تو ایک تو اس میں رخصت اور عظیمت والا کانسیپٹ, ٹھیک ہے, کہ یہ عظیمت والا کانسیپٹ یہی ہوتا ہے کہ تکلیف کو برداشت کر لینا لیکن رخصت کو اختیار نہ کرنا, جس کی کہ شریعت نے ہی اجازت دی تھی لیکن پھر بھی انسان اس کو اختیار نہ کرے, ٹھیک ہے. تو یہ عظیمت اور رخصت والا معاملہ جو ہے نا, یہ یعنی اس میں بڑا, اس کو کلیئر ہیڈڈنیس بڑی ضروری ہوتی ہے, ٹھیک ہے. یعنی آپ کا ویژن جو ہے نا وہ بالکل کلیئر ہو, تب آپ رخصت کو چھوڑ کر کے عظیمت کو اختیار کریں تو وہ آپ کے لیے فائدہ مند ہوتی ہے, ٹھیک ہے. لیکن ایک دوسری سچویشن یہ ہوتی ہے کہ جس میں آج کے دور کے لوگ عموماً مبتلا ہوتے ہیں, وہ یہ ہوتی ہے کہ وہ کتابوں سے واقعات پڑھ کر کے یا تعلیم میں جو بیٹھتے ہیں تبلیغ جماعت کی, تو اس میں پھر واقعات سنتے ہیں, ٹھیک ہے, یا پھر کہیں اور جا کر کے واقعات وغیرہ سنتے ہیں, تو ان کا ابھی جو ویژن ہے نا وہ کلیئر نہیں ہوا ہوتا, ٹھیک ہے. ان کا ہیڈ جو ہے نا وہ ابھی تک کلاگڈ ہوتا ہے بہت سارے مسئلوں میں, ٹھیک ہے. تو وہ اس کلاگڈ ہیڈ کے ساتھ, اس ان کلیئر ویژن کے ساتھ جو ہے نا وہ رخصت کو چھوڑ کر کے عظیمت کو اختیار کرنے کی کوشش کرتے ہیں, ٹھیک ہے. تو ایسی جو عظیمت ہوتی ہے نا وہ پھر جان کو آ جاتی ہے, ٹھیک ہے نا, وہ پھر الٹا جو ہے نا وہ دین کو برباد کر دیتی ہے, اسے دین کا فائدہ کوئی نہیں ہوتا, ٹھیک ہے. تو یہ ایک بات ہمیشہ یاد رکھیں, اور یہ خود تو خیر ہم کیا کریں گے, ہم نے تو ویسے عظیمت اختیار کرنے کی تو ہماری یعنی شکل ہی نہیں ہے کہ ہم عظیمت اختیار کریں, لیکن ایسے کیسز پھر آپ کو سمجھ میں آ جائیں گے کہ جس کے اندر کہ بظاہر عظیمت تو اختیار کری لیکن وہ الٹا جان کے لالے پڑ گئے, کہ ایمان کے لالے پڑ گئے، یا یہ کہ الٹا جو ہے وہ دین کے خلاف ہی ہو گئے، وہ علماء کے مخالف ہو گئے اور علماء کو ہی مارنا شروع کر دیا اور ان کو برا بلا کہنا شروع کر دیا، ٹھیک ہے؟ تو وہ عظیمت جو تھی نا، وہ پھر عظیمت جو ہے وہ کیوں ایسی بن گئی، ایسا رزلٹ کیوں آ گیا؟ کیونکہ وہ یعنی نفس کے بیسس پر تھی، آسان الفاظ یہی ہیں، ٹھیک ہے؟ ورنہ ذرا انگریزی میں یہ کہیں گے کہ کلیئر ہیڈڈ ابھی وہ ہو ہی نہیں تھے، ان کی یعنی بیسیکلی شیطان کے ہی غلبے میں ہی انہوں نے عظیمت اختیار کرنے کی کوشش کری ہے. کیا عظیمت شریعت میں اجازت نہیں؟ کیا مطلب عظیمت کی شریعت میں اجازت نہیں؟ اجازت ہے جبھی تو انصاف کے ساتھ یہ معاملہ ہوا. نہیں، وہ رخصت کہتے ہیں، ٹھیک ہے جی، آپ کو رخصت ہے اس بات کی کہ اگر آپ کی جان جانے کا خدشہ ہو تو آپ کفر کا کلمہ زبان سے کہہ سکتے ہیں، اس کو کہتے ہیں رخصت، ٹھیک ہے، پرمیشن جس کو کہتے ہیں. لیکن عظیمت اس کو کہتے ہیں کہ آپ اپنی جان دے دیں اور پھر بھی کلمہ نہ کہیں. تو یہ اس مثال سے آپ کے سوال کا جواب نہیں ملتا، پتا نہیں، میں سمجھا نہیں آپ کی بات، ٹھیک ہے. تو دوسری بات اس کے اندر کیا ہے کہ فرماتے ہیں کہ یہ عجیب واقعہ سب حاضرین نے دیکھا اور سنا، اور وہاں کے نصارہ یہ دیکھ کر تقریباً سب مسلمان ہو گئے اور بادشاہ کا تخت ہل گیا. یہ تین آدمی جو مرتد ہو گئے تھے یہ سب پھر مسلمان ہو گئے، اور پھر خلیفہ ابو جعفر منصور نے ہم سب کو ان کی قید سے رہا کرایا. ٹھیک ہے، اب یہ واقعہ تو ہم نے سن کر کے ماشاءاللہ کہانی سن دی، بڑی اچھی سی، ٹھیک ہے. لیکن اب ہمارے اوپر یہ چیز کیسے اپلائی ہوتی ہے؟ ذرا آپ میں سے کوئی اگر پہلے فیڈ بیک دے دے پھر کلاس کو ختم کرتے ہیں. ہمارے اوپر یہ چیز کیسے اپلائی ہوتی ہے، کیسے ریلیونسی ہے آج کے دور کے اندر مسلمانوں کے لیے اس واقعے سے؟ کیا ریلیونسی ہے؟ جی، کچھ بات ذہن میں آ رہی ہے؟ دعوت و تبلیغ وغیرہ سے تعلق رکھنے والی کوئی بات؟ ہم چاہتے ہیں نا سارے ماشاءاللہ دیندار ہیں اور چاہتے ہیں کہ دنیا کے لوگ مسلمان ہو جائیں، انڈیا کے تو کم از کم ہو ہی جائیں، رائٹ؟ تو ہوتے کیوں نہیں ہیں یہ لوگ مسلمان؟ تو ایک تو آسان سی بات جو ظاہر آپ خیر کہہ سکتے تھے وہ یہ کہ اتنے سارے لوگ مسلمان ہو گئے نا، تقریباً سارے نصارہ جو دیکھ رہے تھے وہ مسلمان ہو گئے، ٹھیک ہے. تو اس کی ایک ریزن تو یہ بنی، تبلیغ میں تکلیف شرط ہے. ہاں، عظیمت، ٹھیک ہے، عظیمت جو ہے نا یہ بڑی امپورٹنٹ چیز ہے. عظیمت جب ہوتی ہے تو پھر نتائج نکلتے ہیں. جو تقوی اختیار کرتا ہے تو اللہ تعالیٰ اس سے دین کا کام لیتے ہیں. ہاں ٹھیک ہے، مطلب بات دعوت و تبلیغ کی اس میں ہمیں بہت کلیئرلی نظر آتی ہے کہ ایک تو یہ کہ جی عظیمت جب کسی نے اختیار کری نا تو اس کا امیڈیٹ اللہ تعالیٰ نے نتیجہ بھی دکھایا. ٹھیک ہے، نتیجہ کیا ہوا کہ جتنے وہاں پہ موجود تھے وہ مسلمان ہو گئے، حتیٰ کہ یعنی وہ بڑے امپورٹنٹ لوگ تھے، ورنہ چند یعنی غریبوں کے مسلمان ہونے سے بادشاہ کا تخت نہیں ہلتا. ٹھیک ہے نا، تو بادشاہ کا تخت ہلتا ہے جب کچھ یعنی یا تو بہت بڑی تعداد میں لوگ مسلمان ہوں یا بہت امپورٹنٹ لوگ مسلمان، تب بادشاہ کا تخت ہلتا ہے. ٹھیک ہے، تو ایک بندے کی جو عظیمت اختیار کرنا تھا اس سے اتنا بڑا آؤٹ کم آیا. ٹھیک ہے، دوسری بات یہ بھی نظر آتی، یہ بھی ہے، ریالٹی ہے، ٹھیک ہے، وہ یہ کہ اللہ تعالیٰ کے لیے لوگوں کو نا مسلمان کر دینا کوئی مشکل کام نہیں ہے. ٹھیک ہے، اس طرح کا ایک واقعہ کروا کر کے اللہ تعالیٰ بہت سارے لوگوں کو مسلمان بنا سکتے ہیں. ٹھیک ہے، تو ہم کتنا ایڑی چوٹی کا زور لگا رہے ہیں اور کتنے عرصے سے زور لگا رہے ہیں کہ جی لوگ مسلمان ہو جائیں، لوگ جو ہے وہ بریانی بھی کھانا شروع کرتے ہیں ہمارے جیسے امریکہ میں آ کر کے. انڈیا میں تو پہلے ہی بریانی کھاتے ہیں تو وہاں تو اتنا بڑا مسئلہ نہیں ہے. امریکہ کے اندر نا مسلمان آ کر کے بہت کوشش کرتے ہیں کہ یہ گورے جو ہے نا کسی طریقے سے ہمارے جیسے بن جائیں. ٹھیک ہے، تو بڑی دعوت و تبلیغ کا کام کرتے ہیں، بہت جو ہے وہ اس کے لیے یعنی حرکتیں کرتے ہیں تاکہ دین کو بھی بدل دیتے ہیں اکثر اوقات. تو یہ سارے چیزیں نا ہمیں کرنے کی ضرورت نہیں ہے، سیدھی سی بات ہے. ٹھیک ہے، ہمیں جو ہے وہ اپنا سر جھکا کر کے سنت طریقے کے مطابق اپنی زندگی اور سنت طریقے کے مطابق دعوت و تبلیغ کرنے کی ضرورت ہے. ٹھیک ہے، اللہ تعالیٰ نے جب ان لوگوں کو مسلمان کرنا ہوگا نا تو ایک واقعہ کروا کر کے نا مطلب پورے ملک کو اللہ مسلمان کر دیں، یہ کوئی مشکل کام نہیں ہے اللہ کے لیے، ٹھیک ہے؟ اللہ تعالیٰ بڑی آسانی سے لوگوں کو مسلمان کر سکتے ہیں، تو ہم جو ہے نا وہ لوگوں کو مسلمان کرنے کے چکر میں جو ہے نا اپنا دین نہ گنوانا شروع کر دیں، یہ مسئلہ ہے سارا مسئلہ، ٹھیک ہے؟ تو یعنی دل میں ڈالنے کی بات ہوتی ہے، اور اللہ تعالیٰ یعنی بے شمار واقعات اور شواہد ہیں ان سب چیزوں کے اوپر۔ تو اس زمانے میں اللہ تعالیٰ نے دین کو پھیلانا تھا، ٹھیک ہے؟ تو دین کو پھیلانے کے لیے اللہ تعالیٰ نا اس قسم کے یعنی ایکسکیوزز بنا بنا کر کے، واقعات کروا کروا کر کے دین پھیلا رہے تھے، ٹھیک ہے، بڑی تعداد میں۔ تو اب اس میں ایک اور بھی بات یاد رکھنے کی ہوتی ہے کہ یہ جو ہم نے کہا کہ جی ہم عزیمت اختیار کریں گے تو لوگ مسلمان ہو جائیں گے، ٹھیک ہے، تو اس میں یہ بھی بات یاد رکھیں کہ اس میں تکوینی عمل بھی بہت شامل حال ہوتا ہے، ٹھیک ہے؟ یعنی تکوینی سلسلہ جو ہے نا وہ بھی اس کے اندر یعنی موجود ہے، تو اس وجہ سے ضروری نہیں ہے کہ ہم عزیمت اختیار کریں اور آگے سے لوگ مسلمان ہو جائیں، یہ بھی ضروری نہیں، ٹھیک ہے؟ تو عزیمت اختیار کرنے کے باوجود مسلمان لوگ نہیں ہوتے، اور ایسا صحابہ کرام کے زمانے میں بھی ہوا۔ نبی علیہ السلام کے زمانے میں کتنا عرصہ تک عزیمتیں اختیار کریں لیکن کتنے لوگ مسلمان ہوئے مکہ مکرمہ کے اندر؟ بھائی 100 لوگ مسلمان ہوئے، 100 ابھی میں نے کہیں پہ سنا تھا، ٹھیک ہے؟ تو یعنی عزیمت اختیار کرنے کا مقصد یہ نہیں ہوتا کہ لوگوں کو مسلمان بناؤ، ٹھیک ہے؟ عزیمت اختیار کی جاتی ہے اللہ کو راضی کرنے کے لیے، آخرت کے درجات حاصل کرنے کے لیے، لوگوں کو مسلمان کرنے کے لیے نہیں، ٹھیک ہے؟ تو اس وجہ سے نیت بھی کلیئر ہونی چاہیے اس کے اندر۔ تو علماء اور مشائخ ایسا نہیں ہے کہ آج کے دور میں سارے کے سارے ختم ہو گئے ہیں اور کوئی بھی عزیمت اختیار نہیں کر رہا، اسی وجہ سے تو مسلمانوں کا یہ حال ہے، ٹھیک ہے؟ ایسا ہم نہیں سوچ سکتے، اس لیے کہ یہ چیز ڈائریکٹلی پروپورشنل نہیں ہے۔ البتہ ہمیں اپنے لیے اس بات کو سوچنا چاہیے کہ ہم عزیمت اختیار کریں تو اللہ تعالیٰ ہمارے لیے دنیا کے حالات بھی آسان کر دیں گے اور آخرت کے حالات میں آخرت میں بھی ہمیں کامیابی نصیب ہوں گی، ٹھیک ہے؟ صالحین کون ہیں کلیئر نہیں ہوا۔ صالحین وہ لوگ ہوتے ہیں جو کہ شریعت اور سنت کی پابندی کے پر زندگی گزارتے ہیں، گناہوں سے توبہ کرتے ہیں اور اللہ تعالیٰ کے سارے حکموں پر عمل کرنے کی کوشش کرتے ہیں۔ ایک بات یاد رکھیں، اس کے اوپر میں بات ختم کروں گا، جیسے کہ ابھی ہمارے ایک بھائی نے اوپر لکھا تھا، اطیع اللہ و اطیع الرسول و اولی الامر منکم، ٹھیک ہے؟ تو ہم جو کرتے ہیں نا ٹیڑھ ہوشیاری، ٹھیک ہے، ہمارے ایک ٹیوٹر ہوتے تھے فرسٹ ایئر سے میں پڑھاتا ہوں ان سے، ٹھیک ہے، تو انہوں نے یہ ٹرم انٹروڈیوس کروائی تھی تو مجھے بڑی یعنی یاد رہتی ہے ٹرم ٹیڑھ ہوشیاری، ٹھیک ہے، یعنی ایکسٹرا اسمارٹ بننے کی کوشش کرتے ہیں۔ تو ہم یہ غلطی کر جاتے ہیں کہ ہم نا قرآن کا حکم لیتے تو ہیں لیکن اس کے باقی حصوں کو چھوڑ دیتے ہیں، یہودیوں والا کام وہی وہی پرانا کام، رائٹ؟ تو اطیع اللہ لے لیتے ہیں کہ ہم تو اللہ کی اطاعت کریں گے جی، ٹھیک ہے، کچھ ہم سے زیادہ مطلب اس سے بھی آگے بڑھتے ہیں، ٹھیک ہے، تو وہ آگے بڑھ کے کیا کہتے ہیں، نہیں جی اطیع الرسول بھی کرنا ہے، تو اطیع اللہ اور اطیع الرسول، بس یہ ہے ساری کامیابی اس کے ساتھ، سب کچھ ہے، یہ نہیں کرتے ہم اس وجہ سے سارے مسئلے ہوتے ہیں، بس جی بس، رائٹ؟ اللہ کی بھی اطاعت کرنی ہے، رسول کی بھی اطاعت کرنی ہے، ٹھیک ہے، اور اس کے بعد جو تیسرا والا حکم ہے نا اس کو ہم بول کر جاتے ہیں، نہ کبھی اس کے بارے میں بات کرتے ہیں، نہ کبھی اس طرف سوچتے ہیں، نہ کبھی اس کو نہ کرنے کو جو ہے وہ غلطی کے طور پہ تسلیم کرتے ہیں، ٹھیک ہے؟ تو یہ یعنی زیادتی ہی ہے نا بس، اور کیا کریں گے، رائٹ؟ تو اطیع اللہ و اطیع الرسول و اولی الامر منکم، بھائی اللہ کے قرآن کے اندر تو یہ تینوں حکم ہے نا، اطاعت کی جب بات آتی ہے تو یہ تینوں اطاعتیں ہیں، ٹھیک ہے؟ تو ان تینوں اطاعتوں کو جب تک نہیں کریں گے نا، یا کم از کم ان تینوں اطاعتوں کو ضروری سمجھنا، کریں نہ کریں یہ تو دور کی بات ہے، کرنا تو ایسی مشکل کام ہے ہمارے لیے، کچھ بھی نہیں کر سکتے ہم، تو اطیع اللہ ہی نہیں کر سکتے، ہمارے تو حالات اتنے برے ہیں، اطیع الرسول تو اور زیادہ مشکل ہے ہمارے لیے، ٹھیک ہے؟ لیکن کم از کم ہم مانتے تو ہیں نا کہ ہاں جی اللہ کی ماننی ہے، اللہ کی اطاعت کرنی چاہیے، ٹھیک ہے؟ تو اسی طریقے سے اللہ کے رسول کے اطاعت کو بھی مانتے تو ہیں نا، رائٹ؟ الحمد للہ جو دیندار مسلمان ہیں، رائٹ؟ تو بھائی اطیع وہ اولی الامر منکم کو کیوں نہیں مانتے؟ اس کو کیوں دین میں سے نکال کر کے پھینک دیا ہے، الگ کر دیا ہے، نہیں اس کی ضرورت کو جو ہے وہ کہیں گول کر گئے ہم سارے کے سارے، نہیں تو ایسا نہیں ہے، یہی اصل میں نا یہ کامل دین کامل اطاعت جو ہے وہ ان تینوں کے ساتھ آئے گی، اور ان اس کے بغیر بات نہیں بن سکتی ہے، بس سیدھی سی بات ہے۔ کیا اس کا مطلب یہ ہے کہ تبلیغ کا کام نہیں کرنا چاہیے؟ تبلیغ کا کام سے مراد کیا ہے؟ پہلی بات تو اس کو کلیئر کریں, تبلیغ کا کام کیا ہوتا ہے. تبلیغ جماعت کا کام نہیں کرنا چاہیے, یہ سوال آپ کا ہے, یا تبلیغ کا کام نہیں کرنا چاہیے, مجھے آپ کے سوال سے کلیئر نہیں ہوا. اکابرین کے ساتھ مل کر کے کوئی بھی کام کیا جائے گا, اکابرین, ٹھیک ہے, تو وہ اطیع اللہ و اطیع الرسول و اولی الامر منکم, تینوں کے اوپر فٹ فٹ بیٹھے گا, ٹھیک ہے. اگر اپنے بڑوں کی سرکردگی میں, بڑوں کی گائیڈنس میں جو بھی کام کیا جائے گا وہ ان تینوں پر فٹ بیٹھے گا, اطیع اللہ پر بھی, اطیع الرسول پر بھی, اولی الامر منکم پر بھی, ٹھیک ہے. اور جو ان سے ہٹ کر کے کیا جائے گا, چاہے وہ کتنا ہی دین کا کام نظر آ رہا ہو, ٹھیک ہے, چاہے کتنا ہی اس کے آپ کو ریزلٹس نظر آ رہے ہوں, وہ ان تینوں پر فٹ نہیں بیٹھ سکتا, ٹھیک ہے نا. اس میں ڈنڈی ماری جا رہی ہوگی, اطیع اللہ میں بھی ڈنڈی ماری جا رہی ہوگی, اطیع الرسول میں بھی ڈنڈی ماری جا رہی ہوگی, اور اولی الامر منکم میں بھی ڈنڈی ماری جا رہی ہوگی, ٹھیک ہے. تو یہ اصول مجھے تو لگتا ہے بڑا آسان سا اصول ہے, اگر آپ کو سمجھ میں نہ آیا ہو تو پوچھ لیں, بس اس اصول کو یاد رکھیں. تو تبلیغی جماعت کا جو کام ہے نا, یہ تبلیغی جماعت کا کام جو ہے یہ اکابر کی سرپرستی میں جب تک ہوتا رہے گا, یہ بالکل صحیح کام ہے کرنے کا, اور جو جس کو وہاں پر کرنے کا موقع مل رہا وہ وہاں پر کرے گا. اسی طریقے سے مدارس عربیہ کا جو کام ہے, جب تک وہ اکابر کی سرپرستی میں ہوتا رہے گا, الحمدللہ بھی ہو رہا ہے, جب تک ہوتا رہے گا تو وہ درست کاموں میں سے ایک کام ہوگا کرنے کا, ٹھیک ہے. اور اسی طریقے سے مشائخ کا کام, اسی طریقے سے جو ہے وہ یعنی درس قرآن کے جو حلقے ہیں ان کا کام, اور اسی طریقے سے حرمین شریفین کے اندر جا کر کے رہائش اختیار کرنے کا کام, ٹھیک ہے. دجال کے فریب کے فتنے سے بچنے کے یہی پانچ کہاف ہیں جو کہ آج کے دور کے ہمارے مشائخ بتا رہے ہیں. تو ان پانچ کہافوں میں جس میں سے بھی آپ یعنی رہائش اختیار کر لیں, جس میں بھی آپ شمولیت اختیار کر لیں, شرط یہ ہے کہ اکابرین کی گائیڈنس میں یہ کام ہونا چاہیے, اور نیت آپ کی یہی ہونی چاہیے. ورنہ مکہ مدینہ میں جا کر کے جو ہے وہ ماشاء اللہ جاب کے لیے تو کتنے سارے لوگ رہتے ہیں, رائٹ, لیکن وہ نیت کیا, ایمان کی حفاظت کی نیت ہے یا وہ جاب کی نیت ہے, ٹھیک ہے, وہ جاب کی نیت ہے نا. جاب کی نیت سے تو ایمان کی حفاظت نہیں ہوتی ہے نا, ایمان کی حفاظت تو ایمان کی حفاظت کی نیت سے ہوتی ہے, ٹھیک ہے. تو حرمین میں جا کر کے رہیں, اپنے وہاں پر ماشاء اللہ انویسٹمنٹ کریں, ماشاء اللہ لوگوں کے پاس اللہ تعالیٰ نے وسائل دیے ہیں, پیسے دیے ہیں, تو ون وے اور زیادہ کسی نہ کسی طریقے سے نا حرمین میں اپنی انویسٹمنٹ بنائیں, اپنی کچھ فٹ ہولڈ بنانا شروع کریں. کیا پتا اللہ تعالیٰ جو ہے وہ ان کو کھول دیں ہمارے لیے, ہمیں کیا پتا, اللہ تعالیٰ امید رکھیں کم از کم ایمان کی حفاظت کی نیت کے ساتھ, ٹھیک ہے. تو یہاں پر ہم کلاس ختم کرتے ہیں, کل کی کلاس موسٹ پرابلی نہیں ہوگی, بیکاز کل اصل میں میرا سفر ہے واپسی کا انشاءاللہ ریاض کا, جو کہ وینسڈے کی شام کو ہم واپس پہنچیں گے, تو وینسڈے کی بھی کلاس نہیں ہوگی, ٹھیک ہے, اور ٹیوزڈے کی بھی کلاس نہیں ہوگی. تو انشاءاللہ باقی پھر ہم اگلی کلاس ہماری پھر نیکسٹ منڈے کو بھی ہوگی. مکہ مدینہ ہی میں رہائش یا پیور پورے سعودی عربیہ میں؟ نہیں جی, شاید جو ہے وہ یعنی مکہ مکرمہ مدینہ منورہ ہی, اور حدیث میں کیونکہ انہی کا ذکر ہے, ٹھیک ہے. البتہ آپ یہ کر سکتے ہیں کہ اوور آل سعودی عرب کو اس نیت سے ایز اے اسٹیپنگ اسٹون, ٹھیک ہے, کہ جی آپ سعودی عرب میں آئیں گے تو پھر شاید نیکسٹ اسٹیپ آپ کا حرمین میں ہونا زیادہ آسان ہو جائے, تو اس نیت کے ساتھ سعودی عرب کے اندر بھی رہنا, کہیں بھی آپ کو موقع مل جائے یہ بھی کر سکتے ہیں. یعنی ہمارے حضرت نے ایک ڈائریکشن باقاعدہ, جو بھی پوچھتا ہے نا کہ جی کہاں رہنا چاہیے, اور حضرت کی ڈائریکشن یہی ہوتی ہے کہ جی حرمین سے کلوزر, ٹھیک ہے نا, یعنی کلوزر ہونے کی کوشش کرو, پہلے اگر دور تھے تو قریب, یہ نہیں کہ جی الٹا دور ہونے کے, الٹا جو ہے پہلے کتنے لوگ ہیں جو تھے سعودی عرب میں رہتے تھے, اب وہ امریکہ میں رہتے ہیں, یورپ میں رہتے ہیں, کوئی آسٹریلیا چلا گیا. میں نے دیکھا ایسے لوگوں کو جی ان کی اولادیں پھر سعودی عرب میں پلی بڑی, بہت کچھ وقت سعودی عرب میں گزرا, لیکن امریکہ آ گیا اس کے بعد, جیسے بات ہی ویسے ہی وہ, ٹھیک ہے. جزاک اللہ, السلام علیکم.